உபந்தாகம் சொல்லிட்டு கேட்க साइकोलॉजी में कोई एक मॉडल तो मौजूद नहीं है, बहुत सारे मॉडल हैं, जैसे उनमें साइकोडायनेमिक मॉडल है। लेकिन सबसे पहले ये सवाल उठाया जाता है कि ये मॉडलिंग किस कॉन्टेक्स्ट में, मसलन कोई आदमी जैसे ये मॉडलिंग मैं कर रहा हूँ फॉर पर्सनैलिटी असेसमेंट, तो पर्सनैलिटी असेसमेंट के हवाले से साइकोडायनेमिक मॉडल भी है, फिनोमेनोलॉजी भी है, जिसे आप इम्पेरिकल फिनोमेनोलॉजी कहते हैं, इम्पेरिकल साइकोलॉजी की ही एक डायमेंशन है फिनोमेनोलॉजी, जिसे वो साइकोलॉजिज्म भी कहते हैं, मतलब फिनोमेनोलॉजी भी है। फिर एग्जिस्टेंशियलिस्ट मॉडल है, एग्जिस्टेंशियलिस्ट मॉडल के साथ साथ सोशल साइकोलॉजी के मॉडल्स हैं, बिहेवियरिस्ट मॉडल है, तो कई मॉडल्स। अब ये मॉडल्स जो हैं वो एक दूसरे से मेथड की सतह पर डिसएग्री नहीं करते, बल्कि डेफिनेशन ऑफ पर्सन के हवाले से डिसएग्री करते हैं। मसलन अगर आप फ्रॉइडियन साइकोडायनेमिक मॉडल लें तो वो कहेगा कि मोस्ट ऑफ आर बिहेवियर आर कंट्रोल्ड बाय अनकॉन्शियसनेस। तो अनकॉन्शियसनेस है बुनियादी तौर पर सोच, जिसको समझना जो है वो बुनियादी तौर पर मेजर या मेन ऑब्जेक्टिव है साइकोडायनेमिक मॉडल। फिर उसकी बुनियाद पर पर्सनैलिटी थियरी कॉन्स्टिट्यूट होती है और उस एबनॉर्मैलिटीज की मुख्तलिफ शक्लों को रिजॉल्व करने के जो तरीके हैं वो तय होते हैं। लेकिन जाहिर है कि अगर आप इस उसूल को बुनियादी तौर पर रद्द कर देते हैं कि अनकॉन्शियसनेस ही मोस्ट ऑफ द बिहेवियर को डिटरमिन करती है, तो जाहिर है कि आपके लिए साइकोडायनेमिक मॉडल इतना इफेक्टिव नहीं होता। क्यों? क्योंकि वो तो फोकस करता है इस बात पर कि इंसान का शऊर जो है वो महज टिप ऑफ एन आइसबर्ग है और असल जो उसकी पर्सनैलिटी है वो लाया करती है अनकॉन्शियसनेस से, और अनकॉन्शियसनेस रिप्रेशन और सप्रेशन ऑफ इडिश इम्पल्स जो है वो पैदा होता है। बिहेवियरिस्ट मॉडल कहता है कि भाई ये जो इंसान या यहीं से अगर चले तो बिहेवियरिस्ट मॉडल से पहले एक और फिजिकलिस्ट कहते हैं कि भाई ये जो कुछ भी इंसान का जो थॉट प्रोसेस है वो बुनियादी तौर पर एक न्यूरोकेमिकल एक्टिविटी पर डिपेंडेंट होता है, ये पैथोलॉजिकल, और उसका जो सेंटर है वो ब्रेन है। ब्रेन के अंदर न्यूरो ट्रांसमिशन होती हैं और वो न्यूरो ट्रांसमिशन जो है उसके फिजिकल प्रोसेसेस को भी डिटरमिन करती हैं, उसको उसके केमिकल प्रोसेसेस को भी डिटरमिन करती हैं और उसके थॉट प्रोसेसेस को भी डिटरमिन करती हैं। तो ये कहना कि अनकॉन्शियसनेस वगैरह ये वो सब होगा, लेकिन ये कि बुनियादी तौर पर फिजिकलिस्ट मॉडल जो है वो इंसान को एक साइकोकेमिकल ऑर्गेनिज्म के तौर पर, लिहाजा अगर कोई एबनॉर्मैलिटी पैदा हो रही है किसी भी नौयत की, तो जिस तरह साइकोडायनेमिक मॉडल अनकॉन्शियसनेस की इडिश इम्पल्स की रिप्रेशन और सप्रेशन की को एक्सकवेट करके ये बताने की कोशिश करेगा कि इसकी क्या बुनियादें हैं और कैसे रिजॉल्व होगी, जो फिजिकलिस्ट हैं या फिजिकलिस्ट मॉडल है वो कहेगा पैथोलॉजी को देखो कि भाई ये कौन सी न्यूरो ट्रांसमिशन अफेक्ट हो गई, कौन सा केमिकल रिएक्शंस नहीं हो रहे, क्या मिनरल इनडेफिशिएंसी हो गई है, ब्रेन की कोई पार्ट की ग्रोथ नहीं हो पाई है, यू नो व्हाट आई मीन, बहुत सारे वजूहात हो सकते हैं, और ब्रेन के तमाम प्रोसेसेस को जाना नहीं गया है अभी, इस वजह से बहुत सारी चीजों को आप जो कि बुनियादी तौर पर पैथोलॉजिकल होती हैं उसको आप किसी नॉन फिजिकल मैनर में रिजॉल्व करने की कोशिश करते हैं। ये बुनियादी तौर पर आपकी कमी ही है ब्रेन प्रोसेसेस की حوالے سے. جب آپ برین پروسیسز کو مکمل طور پر اور کلیتاً پہچان لیں گے تو پھر آپ اس مسئلے کو حل کر لیں گے. ابھی پرابلم یہ کہ ابھی آپ نے کیا نہیں ہے, اس لیے آپ بہت ساری ایسے ہیومن بیہیویئرز کو جن کی آپ کے پاس کوئی فزیکل توجیہ موجود نہیں ہوتی آپ کھاتے میں ڈال دیتے ہو کسی نان فزیکل کاز کے. وہ بنیادی طور پر نان فزیکل نہیں ہوتا, اس کا کاز فزیکل ہی ہوتا ہے, لیکن چونکہ ابھی ہم ہیومن برین پروسیسز کو کمپریہنسولی انڈرسٹینڈ نہیں کر پاتے, اس وجہ سے ہم اسے کرتے ہیں بنیادی طور پر. یہ تو پرسنالٹی جو تھیئری ہے یا پرسنالٹی ایک تھیئری اور لکھ لیجیے, میں بھولنا چاہتا ہوں, ٹریٹ تھیئری. اچھا, تو یہ بنیادی طور پر پوزیشن لیتے ہیں کہ اصل میں انسان جو ہے وہ ایک نیورو کیمیکل پروسیس اس کا مجموعہ ہے, اور وہ جو کچھ بھی کرتا ہے اس کی فزیکل بیسس میں. ایوری کاز ہیز اے فزیکل افیکٹ, ایوری افیکٹ ہیز اے فزیکل کاز. فزیکل کازل ریلیشن شپ میں ہی آپ انڈرسٹینڈ کر سکتے ہیں. اور سائیکالوجی دراصل بنیادی طور پر انٹیریکل انالیسس ہے ان نیورو کیمیکل ایکٹیویٹی کا جو کہ بنیادی طور پر ہیومن تھاٹ پروسیسز کو اور ہیومن بیہیویئر کو ڈیٹرمن کرتا ہے. یہ بالکل اختصار کے ساتھ دوسری پوزیشن ہے, لیکن یہ بالکل ڈفرینٹ ہے. تیسرا جو ماڈل ہے جو بہت زیادہ استعمال ہوتا ہے وہ ہے بیہیویئرسٹ ماڈل. بیہیویئرسٹ وہ لوگ ہیں جو یہ کہتے ہیں کہ دیکھو ہم اس چکر میں نہیں پڑتے کہ شعور ہوتا ہے یا لاشعور ہوتا ہے, یا شعور کو لاشعور ڈٹرمن کرتا ہے یا لاشعور کو شعور ڈٹرمن کرتا ہے, یا انسان کی باڈی کے اندر نیورو کیمیکل ایکٹیویٹی ہوتی ہیں اور وہ سب کچھ. تو کہتا ہے یہ نیورو کیمیکل ایکٹیویٹی بھی امپورٹنٹ ہوں گی اور سائیکولوجیکل میک اپ جو ہے یا سائیکولوجیکل نارمل کلیچر بھی امپورٹنٹ ہوگا, لیکن جو ہمارے لیے قابل توجہ ہے وہ نہ تو انٹرنل نیورو کیمیکل ایکٹیویٹی اتنی امپورٹنٹ ہے, نہ ہمارے لیے وہ سائیکولوجیکل میک اپ اتنا امپورٹنٹ ہے. جو چیز ہمارے لیے سب سے امپورٹنٹ ہے وہ ہے بیہیویئر, اور جس چیز کو ہم ایب نارمیلٹی کہتے ہیں وہ ڈیویئنٹ بیہیویئر. جو پیٹرن آف بیہیویئر سے ڈیویئٹ کرتا ہے اس کی بنیاد پر آپ کو پتا چلتا ہے کہ یا تو اگر پیتھولوجیکل پلین پر آپ انالائز کر رہے ہیں تو آپ بتائیں گے کہ اس کا برین صحیح کام نہیں کر رہا, یا ڈیویئنٹ بیہیویئر ہے, یا یو نو وٹ ایور اینٹی سوشل بیہیویئر ہے, تو آپ کہو گے کہ اس کا نیورو کیمیکل پروسیسز یا تو ٹھیک نہیں کام کر رہا ہے, یا پھر اس کا سائیکولوجیکل جو بیلنس ہے ایکویلیبریم ہے وہ ڈسٹربڈ ہو, اس کی انکانشیسنس بنیاد ہو یا کانشیسنس بنیاد ہو یا وٹ ایور. جو بھی اصل جو بنیاد جو ہوتی ہے وہ ہوتی ہے بیہیویئر. تو بیہیویئرسٹ آر مور کنسرنڈ ود دی انالیسس آف دا بیہیویئر. تو مین از ناٹ واٹ ہی از, واٹ ہی ڈز. تو آپ دیکھیں گے کہ سائیکو ڈائنمک ماڈل میں انسان جو ہے وہی ہے, اور نیورو کیمیکل پروسیس میں انسان جو ہے وہی ہے, لیکن بیہیویئرسٹ کہتے ہیں کہ انسان جو ہے وہ آپ کو پتا کیسے چلے چلتا ہے, اس کے بیہیویئر سے پتا چلتا ہے. اب دو بنیادیں آپ بنا سکتے ہیں, آپ کہو گے جو بیہیویئر ہے وہ کوئی الگ چیز ہے اور جو بینگ ہے یا پرسنالٹی کوئی اور چیز ہے. وہ کہتے ہیں نہیں, ہم دونوں کو ایک ہی چیز سمجھتے ہیں, جو بیہیویئر ہوگا اسی کی بنیاد پر ہم اس کو پہچانیں گے. اسی لیے اس بیہیویئر کے علاوہ وہ کیا ہے یہ ہمارے لیے امپورٹنٹ نہیں ہے. سوال یہ کہ جو بیہیویئر ہے اسی کی بنیاد پر ہم اس کی نارمیلٹی اور اب نارمیلٹی کو جج کرتے ہیں. تو جو انالیسز دا پوائنٹ آف ریفرنس ہے وہ بیہیویئر ہے. یہ تو ایک اصولی بات ہو کرتے ہیں, لیکن اس سے زیادہ خوفناک بات وہ کیا کرتے ہیں, خوفناک بات وہ یہ کہتے ہیں آل بیہیویئر آر دا ریزلٹ آف اے لرن پروسیس. تمام بیہیویئر لرن پروسیس کا نتیجہ ہے. اس کا مطلب ہے کہ کوئی فی نفس ہی کوئی بیہیویئر جو ہے وہ اٹانومس نہیں ہوتا لرن پروسیس سے. اب اگر ہر چیز ہی میں سیکھ کر کرتا ہوں تو اس کا مطلب یہ ہوا کہ خیر شر نیچرل کوئی چیز نہیں ہوتی, پسند ناپسند وہ تو سب سیکھا جاتا ہے. सीख कर सकते हैं। अब ये जो सीखने का जो अमल है आपका पूरा का पूरा, वो बुनियादी तौर पर कंडीशन और स्टिमुलाई जो रिस्पांस और स्टिमुलाई रिस्पांस की बुनियाद पर ये तय होता है कि आपके सामने क्या स्टिमुलाई आया और आपने क्या रिस्पांस किया। तो ये जो आपके रिस्पांसेस होते हैं यही है बुनियादी तौर पर आपके लिए। रिस्पांसेस दो तरह के हो सकते हैं, कंडीशनल रिस्पांसेस भी हो सकते हैं, अनकंडीशनल रिस्पांसेस भी हो सकते हैं। तो गिवेन स्टिमुलाई का जो नेचुरल रिस्पांस होता है इसे वो कहते हैं अनकंडीशनल रिस्पांस, और गिवेन स्टिमुलाई का कंडीशनल रिस्पांस जो होता है वो अननेचुरल रिस्पांस हो सकता है। मतलब बिजली या बल्ब के जलने से मुंह में पानी भर आना, तो बिजली के बल्ब के जलने से मुंह में पानी नहीं भर सकता। क्यों? क्योंकि बिजली के बल्ब के जलने से मुंह में पानी भर आने की कोई नेचुरल रिलेशनशिप नहीं है, कोई नेचुरल रिलेशनशिप नहीं। तो अगर बिजली का बल्ब जलता है और आपके मुंह में पानी भर आया तो ये एक कंडीशनल रिस्पॉन्स। क्यों? क्योंकि जो स्टिमुलाई है वो नेचुरल नहीं है, अननेचुरल है। लेकिन खाने को देख के मुंह में पानी भर आना नेचुरल रिस्पांस है। क्यों? क्योंकि मुंह में जो पानी भर आता है, स्लाइवेशन जो होती है आपके मुंह में, वो खाने को डाइजेस्ट करने के लिए होती है। तो खाने को देख के पानी का भर आना मुंह में डाइजेशन के प्रोसेस का एक हिस्सा है, जुज है। लिहाजा खाने का और स्लाइवेशन का एक नेचुरल रिलेशनशिप है जो कि फैसिलिटेट करता है डाइजेस्टिव प्रोसेस को। इस वजह से अगर खाने को देख के किसी आदमी के मुंह में पानी भर आ रहा है तो ये एक नेचुरल रिस्पांस है। जो नेचुरल रिस्पांस होता है उसे हम कहते हैं अनकंडीशनल रिस्पांस। अब बिहेवियरिस्ट कहते हैं कि कंडीशनल रिस्पांसेस भी हो सकते हैं और अनकंडीशनल रिस्पांसेस भी हो सकते हैं। अनकंडीशनल रिस्पांसेस तो नेचुरल रिस्पांसेस हैं आपके, लेकिन उसके साथ साथ आप बहुत सारे रिस्पांसेस सर्कमस्टेंसेस की वजह से सर्कमस्टेंशियली डिटरमाइंड होकर एक मखसूस तरीके से इजहार करना सीख लेते हो, लर्न करते हो, जिसमें आपकी जो नेचुरल एक्सप्रेशन है वो दब जाता है और कोई अननेचुरल स्टिमुलाई के साथ अपने आप को इस तरह रिलेट कर लेते हो कि वो आपके रिस्पॉन्सेज और आपके बिहेवियर का एक जुजवे लाइनफक बन जाता है, लेकिन हकीकतन वो नेचुरल रिस्पॉन्स नहीं होता। मसलन एक आदमी को आपने बंद कर दिया एक कमरे के अंदर, अंधेरे कमरे में, और 24 घंटे तक उसे खाना नहीं दिया। 24 घंटे बाद पहले लाइट जलाई, फिर नीचे से दरवाजे के नीचे से खाना, फिर 24 घंटे के लिए वो भूखा रहा, फिर 24 घंटे बाद लाइट जली, फिर खाना है। कई बार जब ऐसा होगा तो जैसे ही लाइट जलेगी उसके मुंह में पानी भर आएगा, चाहे आप खाना दें या ना। तो ये जो मुंह में पानी भरा आया बिजली को देखकर कि फूड की एसोसिएशन बिल्ट हो गई लाइट के साथ, तो फूड डायरेक्टली आपके ऑब्जर्वेशन में नहीं आया, डायरेक्टली आपके एक्सपीरियंस में नहीं आया, लेकिन एसोसिएशन ऐसी बिल्ट हुई थी लाइट और फूड की कि आप लाइट जलते ही आपके मुंह में पानी भर आना शुरू हो गया कि आप फूड भी भर, लाइट फॉलोज फूड। इस तरह से आप सीखते हो। मतलब बाज यानी कि स्किनर और पेवलोफ जो है इनका बाज का तो ये ख्याल भी है कि गुस्सा करना तक भी आप सीखते हो। अगर डोमिनेंट मेल है तो उसके बच्चे बेटे इम्कान यही है कि वो डोमिनेंट होंगे। क्यों? क्योंकि वो देख लेते हैं बाप को गुस्सा करते हुए सीखते हैं, और जब वो बाप को गुस्सा करता हुआ सीखते हैं देखते हैं तो सीख लेते हैं कि इस तरह चीखने से सारे मसले हल हो जाते हैं, सारे काम हो जाते हैं। behaviorist position. So behaviorist metaphysical position एक तरह से नफी कर देती है उन presumptions की जिस पे psychodynamic model खड़ा हुआ है या physicalist model का, कि physicalist कहते हैं कि aggression एक physical basis रखती है. जैसे चूहा जो है उसको गुस्सा आता है, hypothalamus उसका activate होता है, तो hypothalamus जब उसका activate होता है गुस्सा आ जाता है. गुस्सा जब आता है तो वो छोटे चूहे की गर्दन पकड़ के तोड़ देता है, पुष्ट के ऊपर से पकड़ता है और उसकी गर्दन तोड़ देता है. अब बिहेवियरिस्ट क्या कहेंगे, बिहेवियरिस्ट कहेंगे कि चूहों ने चूहों को मारना सीखा है देखकर. जो छोटे चूहे थे उन्होंने देखा बड़े चूहे इस तरह मारते हैं तो उन्होंने सीख लिया, तो ये लर्न
जो है ये डिजाइन होता है सोसाइटी के बिहेवियर के अध्ययन के द्वारा.
जी डिजाइन फिजिकल डिजाइन किया भी जाता है, डिजाइन का भी देते हैं. मतलब ये है कि अगर आप एक ऐड देख रहे हैं बार 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 बार, एक बच्ची 5 साल की है भी ऐड देख रही है कि रंग गोरा करने वाली क्रीम लगाने से शादी हो जाती है, रंग गोरा करने वाली क्रीम लगाने से आप इंटरव्यूज पास कर लेते हैं, तो 5 साल की बच्ची लेकिन उसको कंडीशन हो रही है, तो कलर ऑफ द स्किन और सक्सेस इन कंटेम्प्रेरी लाइफ वर्ल्ड में वो एक एसोसिएशन बिल्ड कर देगी. और ये मुमकिन है कि अगर बच्ची का फर्क किया जो कलर साफ नहीं हो सकता, जाहिर है कि वो ब्लीच क्रीम लगाने से साफ नहीं हो सकता, तो वो शायद अपनी तमाम नाकामियों की बुनियाद अपनी स्किन के कलर पर, और उसका जो रिएक्शन हो रही है अपनी नाकामियों की तरफ कंडीशनड होगा बिकॉज ऑफ डिजाइन पैरामीटर ऑफ द एडवर्टाइजिंग स्ट्रेटेजी. तो ये कहते हैं, तो आप देख लीजिए कि बहुत सारे लोग एक खास तरीके से बिहेव करना सीख लेते हैं, लर्न करना लर्न कर लेते हैं, इस तरह से बोला जाता है. इसमें जैसे अब हमारे यहाँ लोगों ने बता दिए सोचने वाला आदमी होता है तो उसके बैठने का क्या तरीका, तफक्कुर और तजर्बा, तफक्कुर करना
एक्सपेंडिंग करने वाले का होती है क्या होगा,
तो वो सीख लर्न कर अल्लामा इकबाल इस तरह बैठते थे. इसलिए अब उसका अनीन अहमद का जो वो आता है तो मैं सोच फिक्र ये वो उन्होंने मुख्तलिफ बोल देगा सारे हमारे झूठ के बैठे हुए ख्याल में चालू होता है. अब बुद्धा जो है पता नहीं बैठे भी थे या नहीं बैठे थे, मेरे तो ख्याल में बैठे ही नहीं थे. और बुद्धा बुद्धिज्म के अंदर तो उसकी उसूल है, बुद्धिज्म के अंदर ये है कि जिस तरह आप बैठोगे उस तरह का इम्पैक्ट होगा आपके. तो बुद्धिज्म के अंदर पॉस्चर की बड़ी इम्पोर्टेंट, क्या इस तरह बैठोगे तो पीसफुल हो जाओगे, इस तरह होंगे तो आपके ख्यालात नोयत होंगे, आप मॉनिटर के पेशेंट करोगे तो इस तरह होंगे, उंगलियों की डायरेक्शन भी होनी चाहिए, हाथों की डायरेक्शन ऐसे होनी चाहिए.
कि जब सोसाइटी के इतने सारे रवैये जो ट्रेंड सेट हो जाता है, जो अब ग्रोथ कर रहा है, जो लड़का लड़की बड़े हो रहे हैं, वो देख रहे हैं कि जो माशरे में ये रवैये राइट है और इसके अगर हम इसमें नहीं शामिल होंगे तो धारे से कट जाएंगे, चाहे वो ठीक है अपनी बात पे लेकिन वो धारे से कट जाएंगे मजबूरी धारे. तो अब वो रद्दे अमल के तौर पर उनके सामने दो रास्ते होते हैं, एक तो ये कि वो धारे में शामिल हो जाए जैसा कि आपने उनको सीख लें और उसके बाद वो करते हो, या फिर ये वो अपनी शनाख्त से कायम रहें जो है. तो क्या अगर वो शनाख्त से कायम रहते हैं तो वो सोसाइटी का जो रवैया उनके लिए बनता है उस पर रोशन.
जो सीखने का अमल है वो इंटेंशनल नहीं है, ये नहीं कहते मैं ये सीखूंगा ये नहीं सीखूंगा, वो भी आप करते हैं, लेकिन जिस सीखने की ये बात कर रहे हैं लर्न प्रोसेस की, वो साइमल्टेनियसली होता है, स्पॉन्टेनियस होता है. ये नहीं होता मैं ये नहीं सीखूंगा, اپوزٹ چل رہے ہوتے ہیں وہ بھی کسی سے سیکھتے ہیں
اپوزٹ چل رہے
اپوزٹ جانے کا بھی سیکھتے ہیں مطلب یہ ہے کہ دنیا میں کوئی بھی سوسائٹی اکارڈنگ ٹو بہیویئر مونومیٹک نہیں ہوتی یہ سب لوگ ایک طرح بہیو ایسا نہیں ہوتا سوسائٹی ملٹی ڈائمینشنل ہوتی ہے اور ملٹی فیسز ہوتی ہے اس کے اندر کئی بہیویئر پیٹرن ہوتے ہیں ٹھیک ہے ایک ڈومیننٹ بہیویئر پیٹرن ہے یہ بہیویئر پیٹرن ہے کہ اس طرح سے بیٹھنے والے لوگوں کو پڑھا لکھا سمجھا جاتا ہے لیکن اس طرح سے بیٹھنے والے لوگ کچھ لوگ مضبوط الحواس بھی زمین پہ بیٹھنے والے نہیں کہ جب میں ایک صاحب سے جو جب سے پیدا ہوا زمین پہ ہی سو زمین سے ہی سو تو ان کے گھر والوں نے کبھی اس سے اعتراض نہیں کیا کہ زمین سے کیوں وہ صاحب تکیہ زمین پہ رکھ کے تکیہ ان کو نرم چاہیے دو تکیے ان کو چاہیے اور کبھی زمین سے زمین پہ ہی سوتے اور انکریج بھی کیا جاتا تھا ان کو کہ زمین پہ سونے سے انسان انٹرنلی بہت اسٹرانگ نرم بستر تو نہیں چاہتا کونیاں مضبوط رہتی ہیں شولڈر مضبوط رہتے ہیں گھٹنے مضبوط رہتے ہیں سخت زمین ہوتی ہے صرف کنٹریوں میں گدا ڈالا جاتا تھا گھر میں بیڈ نہیں تھا پورے گھر میں تخت تھے لیکن بیڈ کوئی نہیں تھا بیڈ کے سخت خلاف تھے ان کے بعد اس کے بعد ان کی شادی ہوئی ظاہر ان کی تو ٹریننگ ہوئی تھی کہ زمین سے سونے زمین سے ہی سو رہے تو انہوں نے کہا کہ یہ بیوی اوپر سوتی ہے نیچے سوتا ہے یہ شاید کچھ انفیریئرٹی کمپلیکس تو انہوں نے ان کا نام رکھ دیا تاج الدین بابا تاج الدین بابا جو اولیاء تھے نا تاج الدین بابا کی نیچے سوتے تو تاج الدین بابا ان کو کنٹیمنیشن کی وجہ سے کہا گیا کہ نیچے کیوں سوتا رہتا ہے نیچے ہی تو سوتا تھا وہ پہلے بھی That's how he has been trained. اب سب نیچے سونے آتے وہ تو بھائی اس کی بیوی تو نہیں ہے ٹرین وہ تو اس کا تو جنم ڈوب جائے گا اس کو ہڈیوں میں درد بیٹھ جائے گا سو سکتی ہے بیٹھ کے زمین پہ نہیں سوتے یا گدوں پہ نہیں سوتے یہ اس طرح نہیں بیٹھ ہے وہ بیٹھ تو سونے کیا اس کو نیند ہی نہیں آئی میں تو نیند آدھا چل رہا ہوں نہیں تو پھر تم لکھنا ہے تو ایشو یہ ہے کہ یہ سیکھ یہ تھوڑی تھا میں کل سے اس طرح سونا سیکھوں گا جس طرح بھی سیکھتے ہیں مجھے بہیویئرز کہتے ہیں پیٹرن آف لائف سے سیکھ کر اس کا نتیجہ کیا ہوا کہ جب باپ جس طرح سوتا ہے تو بیٹے بھی ویسے ہی سوتے ہیں اوپر مزہ نہیں آتا نیند سے مزہ آتا ہے تو یہ تو ڈپینڈ کرتا ہے کہ کس کی گرفت زیادہ ہے اولاد کو وہ ویسے ہو جاتا ہے نا لیکن فرض یہ ہے کہ بڑے پیٹرن کے اندر اگر آپ دیکھیں تو کچھ اور سیکھے گا تو یہ کوئی چوائس کی بنیاد پہ نہیں تھا بیڈ پہ سونے والے لوگ بھی ہیں اور گدوں پہ سونے والے بھی لوگ ہیں اور زمین پہ سونے والے لوگ بھی ہیں اور سونے والے ہی لوگ نہیں ہیں بیڈ کے سونے والے لوگ بھی ہیں دنیا میں ایک ایسا قبیلہ ہے دنیا میں موجود جو لیٹ کا نہیں ہے بیٹھے ہوئے سوتا لیٹتے نہیں ہوتا ایسا سوتا پوری زندگی لیٹتے نہیں ہوتا ہے ٹھیک ہے اور اگر تم لے جانے نہیں ہے تو دیکھ لو تم نیشنل پرابلم ہے اگر تم لوگ کہو تو میں دکھا دوں بھائی ایک ڈاکیومینٹری مارکیٹ میں گھوم رہی ہے اس کا نام ہے Animals are good people. تو وہ تم دیکھ لو اس کے اندر مجھے بتا رہے وہ سوتے نہیں ہیں کیوں کیونکہ وہ صحراؤں میں رہتے ہیں اور صحراؤں میں کیڑے ایسے ہوتے ہیں وہ کان میں گھس جاتے ہیں تو صدیوں سے وہ اس طرح ہوتے ہو تو وہ اس طرح ہی ٹرینڈ ہوگا تو اگر تم پیولوف سے کہو گے اس کے لیے وہ کہے گا دیٹس ہاؤ دے ہیو لرن اب اگر تم شہر میں رہنے والے کسی آدمی کہو گے وہ بیٹھے بیٹھے سو جاؤ تو کیا بیٹھے بیٹھے یہ کیا بات ہے جیپ بیٹھ کر हल्के आगे एक घंटे के लिए सो जाओ। तो ये शहर में रहने वाला उसे सोल्जर जो होते हैं ट्रेन किए जाते हैं, वो एक घंटे कहता तो एक घंटे ही सोता है। मेरा ब्रदर इन लॉ है, हम लोग मूव करते हैं बाय रोड कराची से इस्लामाबाद जाते, तो कहता है अच्छा अब मैं गाड़ी चलाते चलाते थक गया हूँ। क्यों? क्योंकि जब मैं गाड़ी चलाता हूँ जिस तरह मैं चलाता हूँ तो उसे नींद नहीं आती, तो ये नहीं होता। वो कहता है मैं ही चलाऊंगा आप मत चला क्योंकि मैं ये एकदम से ले जाए तो आराम से हमें जाना है, कोई जल्दी नहीं, आराम से आराम से आराम से नहीं हो वहाँ पर आराम मैं नहीं कर सका, मेरे सर में दर्द हो गया। तो ऐसा कहते हैं हम गाड़ी खड़ी कर देते तो एक घंटा ही सोता है, एक घंटे बाद एग्जैक्ट टूट जाएगा। क्यों? क्योंकि उनकी ट्रेनिंग ऐसी होती है कि भाई अब इस वक्त काम नहीं है, फौरन सो जाते, वो फौरन सो जाते। यानी कभी बार वो घर में भी आता है बैठे बात कर रहे होते हैं, कहते हैं अच्छा अभी लाइट चल गई तो एक घंटे बाद उठेंगे, अच्छा फिर मैं आधे घंटे के लिए सो जाता हूँ, आधे घंटे सो जाता हूँ। तो अब हम अगर आधे घंटे के लिए सोएं तो फिर हम उठेंगे तो फ्रेश नहीं, वो फ्रेश उठते हैं। That's how they have been trained. इसी तरह उनको ट्रेन किया था, 24 घंटे भी ये जाते हैं, उनको ट्रेन किया था। तो पैराग्राफ वगैरह कहते हैं कि ये बिहेवियर पैटर्न एक थोड़ी होता है, इनन्यूमरेबल डायमेंशन होते हैं, तो हर तरीके से सीखता है, चॉइस नहीं है। लेकिन जो असल बात है वो ये है कि अगर हर चीज लर्न प्रोसेस है तो फील से ही ना तो कोई चीज सही होती है ना फील से ही कोई चीज गलत होती है। जो खैर और शर का मसला है उसकी क्या होती है? खैर वो है जिसे आपने सीख लिया है खैर कहना, और शर वो है जिसको आपने सीख लिया है शर कहना। ये है असल में जो अटैक होता है ना बिहेवियरिज्म का, वो वैल्यू के ऊपर होता है। वैल्यू इन इटसेल्फ कोई चीज नहीं होती। कल जो है वो टीवी के ऊपर सलमान तासीर साहब ने लाहौर में एक वो किया सवाद के मुतासरीन के लिए सपोर्ट के लिए मुख्तलिफ आर्टिस्टों को बुलाया था और उन आर्टिस्टों की मदद से फंड रेजिंग करना वो चाह रहे थे, उसके लिए उन्होंने गवर्नर ने उनको बुलवाया था। तो वो पाकिस्तान के सारे शरीफ तरीन माशरे के लोग हैं, सब एक ही छत के नीचे थे। तो उसमें वो सब बता रहे थे दरअसल कि इस्लाम क्या होता है असल में, मीरा बता रही थी इस्लाम में, पूरा मैं तफसील से सुना, बोला इस्लाम में ये नहीं है, इस्लाम में ये है, इस्लाम ये होता है, इस्लाम ये नहीं होता है। तो कुछ लोग ऐसे भी हैं दुनिया के अंदर जो मीरा जो बताती है इस्लाम में ये है और ये, उसको सुनते समझते गौर करते और उसके मुताबिक जिंदगी गुजार करते, और मीरा जो करती है उसको आइडियलाइज करके उसे करने की कोशिश करते। ये मजाक कर वो उसे लेजिटिमेट समझते हैं, और अगर मैं उसका मजाक उड़ाऊं तो उनको दुख होगा कि इतना गंदा आदमी है, किसी बेचारी औरत का मजाक उड़ा या किसी आर्टिस्ट का मजाक उड़ा या किसी दूसरे इंसान का मजाक। तो इंसानियत के नाते, फेमिनिज्म के नाते, आर्टिस्ट के होने के नाते वो मुझसे चिढ़ सकते। तो इसका मतलब है कुछ ना कुछ बिहेवियर पैटर्न ऐसे भी हैं जिसमें कंट्रीब्यूट कर रहे हैं आर्टिस्ट भी, यू नो। और ऐसे लोग इज्जत की निगाह से देखे जाते हैं। तो पाकिस्तान में नहीं है लोधी, क्या नाम है? ताहिर लोधी, उसकी बहन भी है ना, मुझे नहीं पता था। दोनों की मुझे नफरत थी हमेशा से, मैं दोनों से इसके साथ पाकिस्तान दोनों एक ही बात की वाला, इसलिए मुझे खुशी हुई कि मेरा जो सेंस है वो ठीक है, दोनों एक ही बाप की औलाद हो सकते हैं। इतने खबीज एक ही नाशे में दो कैसे हो सकते हैं? एक ही तो एक चैनल मुस्कार आ गई, उसको मैं दोनों देखा होगा, दोनों तो दोनों माशरे को बता रहे होते हैं और पूरे माशरे से लोग उनको फोन कर रहे हो, पूरे माशरे से।
राम है सर, आप ही हैं
तो पूरे माशरे से उसको आ रहा है। वो उसने बोलना, बैठना, मुस्कुराना, آنکھیں اوپر نیچے کرنا وہ سب اس نے سیکھ لیا شاہ رخ خان سے. تو شاہ رخ خان کا جو ایکسپریشن ہے وہ نیچرل ہے. شاہ رخ خان وہ کرتا ہے تو برا نہیں لگتا, اچھا لگتا ہے, کیونکہ شاید اس کا نیچرل ہے. یا اگر شاہ رخ خان نے کسی سے سیکھا ہے, ہمیں نہیں معلوم کس سے سیکھا ہے, لیکن شاہ رخ خان کو جب وہ کاپی کرتا ہے تو نفرت اور گھن آتی ہے اس سے, لیکن اس پہ وہ فخر کرتا ہے اور کہتا بھی رہتا تھا کہتا ہے, لیکن اس کے باوجود بھی لوگ اس سے محبت کرتے
ہیں.
نہ نہیں میں ریڈیو میں سنتا ہوں, بتا رہا ہوں نا, کراچی اسلام آباد جاتے ہوئے میں جس سے مجھے نفرت زیادہ ہوتی ہے اس سے زیادہ توجہ ہو سکتا ہے, ہمیشہ سے میرا یہ رہا. تو بہت سارے لوگ یہ سمجھتے ہیں کہ اس سے محبت کرتا ہوں, تو میری نفرت اور میری محبت تھوڑا سا فرق ہوتا ہے, سمجھ میں نہیں آتا. تو میں وہ سنتا ہوا جاتا ہوں, وہ اس کو جو فون آتے ہیں تو اس نے سیکھ لیا نا یہ. تو یہ لوگ یہ کہتے ہیں, اس کا مطلب ہے کہ ان اٹ سیلف نہ تو کوئی رویہ جائز ہوتا ہے, نہ ناجائز ہوتا ہے, نہ صحیح ہوتا ہے, نہ غلط ہوتا ہے. تو بیہیورزم کا جو خوفناک ترین پہلو ہے وہ یہ کہ ویلیوز کچھ نہیں ہوتی. اگر کوئی آپ بھی کہے کہ تم بھائی یہ جو ہے تم نے شاہ رخ خان کی تم کیوں نقل کرتے ہو, تو ساحر لودھی کو مجھے یہ کہنا چاہیے بھائی تمہیں کیا پرابلم ہے, تم جو بول رہے ہو تم نے بھی تو سیکھا ہے کسی سے. اگر وہ اس نے بیہیورزم کو پڑھ لیا تو مجھ سے کہے گا کہ بھائی تم بھی تو شاید اپنے کسی استاد کی طرح گفتگو کر رہے ہو, تم بھی تو شاید اپنے کسی بھائی کی طرح یا اپنے کسی چاچے کی طرح یا مامے کی طرح یا ہو سکتا ہے کسی ایکٹر کی طرح بہیو کر رہے ہو, تم بھی تو شاید وہی ہو, تو میں تم سے بہتر ہوں, کم از کم میں سورس تو بتاتا ہوں کہ میں اس کا پیروکار ہوں, تم تو بتاتے بھی نہیں ہو کہ تم کس کے پیروکار ہو, تو میں تم سے بہتر ہوں. لیٹ سپوز, تو اس کا مطلب یہ ہے کہ کون سا بیہیویئر میں اڈاپٹ کرتا ہوں اور کون سا نہیں کرتا. نمبر ون, سب میں چوائس نہیں ہے, بہت ساری چیزیں آپ لاشعوری طور پہ بھی سیکھ لیتے ہو, لیکن چونکہ لاشعور کے لیے ان کے لیے امپورٹنٹ نہیں ہے وہ چیز, اس لیے وہ بیہیویئر کو فوکس کرتے ہیں. اور وہ یہ کہتے ہیں کہ بیہیویئر آلٹر بھی ہو سکتے ہیں, ری چیک ہو سکتے ہیں, ڈسکریمنیٹ ہو سکتے ہیں. اگر ایک چیز آپ نے سیکھ لی ہے تو وہ بار بار اس میں پیدا پہ ناکامیاں ہونے کے نتیجے میں اس کے اپوزٹ بیہیویئر بھی آپ سیکھ سکتے ہیں. تو کوئی بیہیویئر مستقل اور مسلسل نہیں, تو یہ بالکل ڈفرینٹ پوزیشن ہوتی ہے. یہ جو میں ماڈلنگ بتا رہا ہوں سائیکالوجی کے حوالے سے, یہ پرسنالٹی تھیوریز کے حوالے سے بتا رہا ہوں کہ پرسنالٹی اسیسمنٹ کے لیے ہم سائیکو ڈائنمک ماڈل بھی اختیار کر سکتے ہیں, پرسنالٹی اسیسمنٹ کے لیے ہم فزیکلسٹ ماڈل بھی اختیار کر سکتے ہیں, پرسنالٹی اسیسمنٹ کے لیے ہم بیہیویئرسٹ ماڈل بھی اختیار کر سکتے ہیں, پرسنالٹی اسیسمنٹ کے لیے ہم سوشل سائنٹیفک ماڈل بھی یا سوشل سائیکولوجیکل ماڈل بھی استعمال کر سکتے ہیں کہ سوشل اسٹرکچرز جو ہوتے ہیں وہ ڈکٹیٹ کرتے ہیں آپ کے سائیکولوجیکل میک اپ کو. مثلاً یہ کہ پیٹریارکک سوسائٹیز ہیں, الگ قسم کا سوشل نارمل کلچر آپ کا پرسنالٹی کا ڈیولپ ہو جائے گا, پیٹریارکک سوسائٹی میں الگ, میٹریارکک سوسائٹی میں الگ, ریلیجیس سوسائٹیز میں الگ, سیکولر سوسائٹیز میں الگ. یعنی کہ سوشل آرڈر جو ہوتا ہے اس کے وہ اصل میں بنیاد بنتا ہے آپ کی سائیکولوجیکل میک اپ کا. تو اگر تمہیں کسی کا وہ سمجھنا ہے سائیکولوجیکل میک اپ, تو تمہیں اس کی سوشل مورنگس کو, اس کے سوشل میلیو کو, اس کی سوشل میٹرکس کو انڈرسٹینڈ کرنا پڑے گا. اور سوشل میٹرکس یا سوشل اسٹرکچر جو ہوتا ہے وہ ایک ہائیلی کمپلیکس پروسیس ہوتا ہے, وہ اٹس ناٹ سو سمپل کہ تم بتا دو کہ کس کا بیٹا ہے کس کا بھائی ہے, نہیں ایسا نہیں, بلکہ بڑا انٹریکٹیو ڈومین ہے اور بہت زیادہ اس کے لیے آپ کو ڈیٹا اور اسٹیٹسٹکس اور یو نو انالیسس درکار ہوتا ہے, جس کی بنیاد پر آپ انڈرسٹینڈ کر سکتے ہیں اس سوسائٹی کے کلیکٹیو کانشیسنیس, اور وہ کلیکٹیو کانشیسنیس جو ہے آپ کو پہچاننے میں مدد دیتا ہے کہ اس انڈیویجول کا جو فریم آف مائنڈ ہے وہ کس طرح سے فنکشن کر رہا ہے. تو سوسائٹی یا وہ ڈھانچے, چاہے وہ کلچرل نوعیت کے ہوں, چاہے وہ معاشرتی نوعیت کے ہوں, چاہے وہ معاشی نوعیت کے ہوں, چاہے وہ سماجی اور سیاسی نوعیت کے ہوں, یہ جو اسٹرکچر ہیں جیسے میں آپ کو اگزامپل دوں, کراچی کے اندر 92 سے لے کے 95 تک آپ لوگوں کو پتہ نہیں یاد ہے یا نہیں, پولیس ایکشن ہوا اور اس ایکشن کے نتیجے میں بہت سارے ایم سی ایم کے لوگ مارے گئے. تو اس کے نتیجے میں جو لوگ مارے جاتے تھے, جو ایج گروپ تھا لوگوں کا, وہ ینگ لوگ تھے ریلیٹیولی. تو ایک خاص قسم کا اب نارمیلٹی لوگوں کے بیہیویئر میں آئی. وہ اب نارمیلٹی کیا تھی کہ کوئی ہمیں دیکھ رہا ہے, کوئی مجھے واچ کر رہا ہے, کوئی خفیہ ادارہ مجھے واچ کر رہا ہے, کوئی خفیہ ہاتھ ہیں جو مجھے واچ کر رہے ہیں, کوئی اپوننٹ پارٹی کا کوئی آدمی ہے جو میں جہاں جا مجھے فالو کر رہا ہے, فالو کر رہا ہے, سمبڈی از فالوئنگ. یہ فیئر بعد میں ڈریڈ بن اور ہر وقت ان کو لگنے لگا کہ, تو یہ ایک دو آدمی نہیں, سینکڑوں لوگوں کو یہ پرابلم ہو, سینکڑوں لوگ کہ انہیں کوئی واچ کر رہا ہے, ان کے پیچھے کوئی لگا ہوا ہے, وہ کسی کو انہیں مار سکتا ہے, انہیں پکڑ سکتا ہے, انہیں بند کر سکتا ہے, انہیں نقصان پہنچا سکتا ہے. سائیکالوجی کے حوالے سے بہت سارے لوگوں نے جو تھراپی کے لیے آتے تھے, وہ ماں باپ ان کو لے کے آتے, بٹ بالکل ٹھیک ٹھاک ہوتا تھا فزیکلی وغیرہ ٹھیک, اور وہ کوئی سیاسی بہت بڑا کوئی سیاسی کارکن بھی نہیں. ایک زمانے میں ہوا چلی تھی, بہت سارے لوگ ایم سی ایم میں ہو گئے تھے پھر وہ نکل بھی گئے, تو ان کا کوئی ایسا خاص وہ نہیں تھا. لیکن یہ کہ ان کا جو فیئر تھا یا گلڈ تھا یا یو نو وٹ ایور جو کچھ بھی ان کو یہ بیٹھ دی, تو یہ ٹرامیٹک ایک بڑے پیمانے پہ یہ پھیل گئی. تو اسے انڈرسٹینڈ کرنے کے لیے نہ تو بیہیورسٹ ماڈل صرف کام کرے گا, نہ سائیکوڈائنمک ماڈل کام کرے گا, نہ پیتھولوجیکل ماڈل کام کرے گا, بلکہ سوشل سائیکالوجی یا سوشل سائیکولوجیکل ماڈل جو ہے وہ کام کرے گا. کہ بھائی اب مسئلہ یہ ہے کہ سوسائٹی کا جو سوشل اسٹرکچر ہے وہ ڈکٹیٹ کرتا ہے پیٹرن آف بیہیویئر کو. تو یہ جو پیٹرن آف بیہیویئر ہے, اب نارمیلٹی آپ کو لگ رہی ہے, لیکن یہ اب نارمیلٹی ایک ہی قرار ایک ہی شہر کے اندر اتنے زیادہ انسٹنسز کیسے پیدا ہو گئے, اس کا مطلب ہے کہ سوسائٹی کا جو گیون سرکمسٹانسز ہیں انہوں نے ایک خاص قسم کی اب نارمیلٹی کے لیے میدان سازگار بنا دیا, جس میں ملوث ہو کر لوگ اس کا شکار ہوئے ہیں. تو لاہور میں ایسا کیوں نہیں ہے؟ تو لاہور میں اس زمانے میں امن تھا, لاہور میں اس قسم کی کوئی پارٹی نہیں تھی جو بڑی گراس روٹ لیول پہ بھی گئی بھی ہو اور اوپر بھی انگیج کر رہی ہو اور یو نو ڈائریکٹ کانفرنٹیشن میں اسٹیبلشمنٹ کے ساتھ, اس کے لوگ بھی مارے جا رہے ہوں, اس کی قیادت بھی بھاگی بھی ہو, یو نو. تو بنیادی طور پر یہ جو پاگل ہو رہے تھے لڑکے, وہ تنظیم کے اندر کے لڑکے نہیں تھے. کیونکہ تنظیم کا اندر کا جو لڑکا ہوتا ہے اسے تو پتا ہوتا ہے نا حالات کی نوعیت کیا, وہ بھاگ گیا ہے گا. اسے جو عام ٹائپ کے لوگ ہوتے ہیں, جو ہمدرد ٹائپ کے لوگ ہوتے ہیں, انہیں تو سب سے آخر میں پتہ چلتا ہے نا کہ یہ ہو گیا ہے, اب پولیس ایکشن ہو رہا ہے, یہ ہو رہا ہے. تو ان کے جو فیئرز ہوتے ہیں وہ فیئرز ایک کانکریٹ ریالٹی کی شکل اختیار کر لیتا ہے, کاؤنٹ کرنا شروع ہو, ان کو ڈکٹیٹ کرنا شروع, ان کو ڈومینیٹ کرنا شروع کر دیتا. تو سوشل سائیکولوجیکل ماڈل کہتا ہے کہ بھائی انسان کے اندر کچھ نہیں ہے, اصل چیز یہ ہے کہ انسان کس کے اندر ہے. صحیح ہے؟ تو مطلب انسان جس کے اندر ہے اسے انڈرسٹینڈ کرنا پڑے گا. تو یہ بالکل الگ میٹافیزیکل پوزیشن ہے کہ بھائی مجھے اگر کسی شعور کو سمجھنا ہے تو مجھے اس کو سمجھنا پڑے گا جس میں وہ شعور حاصل کیا گیا, وہ معاشرتی ڈھانچہ ہے, وہ سیاسی ڈھانچہ ہے, وہ سماجی ڈھانچہ ہے, پلا پلا پلا. سائیکی ہوتی ہے نا, جیسے آپ پنجاب میں جائیں تو لوگوں کے گھر کے آگے اگر بیٹا فوج میں ہے تو اس کا وہ لگا ہوا ہوتا ہے, تو محلے والے ڈرتے ہیں کہ جو فوج میں ہے وہ موج میں ہے, یہ تو فوج میں ہے تو اس کا مطلب ہے یہ موج میں بھی ہے اور ان کے ساتھ ہم نے کیا ہے تو یہ ماریں گے. they are the member of an organized, one of the most organized and one of the most efficient institution and one of the most loyal institution to their people. Yani ke army wo institution hai jo apne logon ke sath bahut loyal hota hai, apne logon ko betray nahi karta, yani ke respect karega. Agar wo hawaldar bhi hoga to wo uski respect karega. Kyun? Kyunki ye hawaldar jo hai hamare, hamara banda, sense of ownership wo own karta hai, right? Ya phir wo darte hain lawyer se, lawyer LLB kanoon janta hai, कानून जानता है, तो फिर ये सीधा कर देगा सबको, है? तो उस कम्युनिटी में आप देखेंगे कि वहाँ शादी कार्ड जो छपते हैं उसमें डिग्री भी लिखी होती है, हामिद पिया कुछ ना किया LLB. LLB का मतलब ये है कि देखो, ही नोज द सिस्टम, ही कैन प्रोटेक्ट यू विद इन सिस्टम. लेकिन कराची में नहीं होता. क्यों? ये कराची हाइट जो होता है वो एंटी एस्टेब्लिशमेंट एटीट्यूड है उसका. कराची हाइट का जो माइंड है ना, एंटी एस्टेब्लिशमेंट. वो फौज में नहीं जाता, वो ब्यूरोक्रेसी में नहीं जाता, वो अगलिया हो जाए केस बाहर में गए केसेस, ऐसा हम बाहर सेट करेंगे मामले को, अदालत वगैरह से क्यों जाएंगे, है? फिर लैंड ये वो उनके है नहीं, यानी वहां तो पटवारी का मसला, जमीनों का मसला, जायदाद. अब यहाँ तो है ही नहीं, जमीन ही नहीं है, जायदाद ही नहीं है, क्या किस चीज का? तो वो अगर तुमने डिग्री वगैरह लिखी तो हो गए, पता नहीं क्या डिग्री, क्यों डिग्री? मजाक बनाएंगे, हंसी मजाक करेंगे, मजाक उड़ाएंगे कि इन्होंने देखो अपनी डिग्री लिखी. लेकिन अगर एक आदमी जो सोशल साइकोलॉजी पढ़ा हुआ है वो समझता है कि हाउ डिफरेंट माइंड्स थिंक, वो सोशल मैट्रिक्स होता है जिसकी बुनियाद पर ये अंडरस्टैंडिंग मुमकिन होती है. तो सोशल साइकोलॉजिस्ट कहते हैं, बल्कि जो सोशल एंथ्रोपोलॉजिस्ट हैं वो कहते हैं, भाई तुम जो भी होगे तो माशरे में ही, तो माशरा तुमसे पहले है, क्योंकि जब भी तुम पैदा होगे माशरा तुमसे पहले मौजूद है. तो हम में से जो भी पैदा हुआ है हम अपने माशरे की पैदावार है, तो हमें समझने से पहले माशरे को समझना जरूरी है. ये उनका बेसिक प्री रेक्विजिट है. अब अगर कोई आदमी कहे कि देखो ये मेथडोलॉजी और बिहेवियर, वो कहे ये सब ठीक है लेकिन ये सब माशरे में ही तो होगा, तो उनकी मेटाफिजिकल असम्पशन के. ऑलपॉट जो है उसका अलग पोजीशन है. ऑलपॉट की जो थियोरी है वो ट्रेड थियोरी. ऑलपॉट ये कहता है कि देखो, कुछ ट्रेड्स होते हैं जिनकी बुनियाद पे हम अपने आप को समझते हैं या दूसरों को समझते हैं. तो कितने ट्रेड्स हो सकते हैं? वो कहता है 5000 ट्रेड्स पॉसिबल. तो मैं जब भी अपने आप को डिफाइन करता हूँ, दूसरों को डिफाइन करता हूँ, बाय वर्च्यू ऑफ द ट्रेड्स ही डिफाइन करता हूँ. तो जितने तुम्हारे पास ट्रेड ज्यादा होंगे उतना तुम्हारे लिए इम्कान ज्यादा होगा ज्यादा लोगों को अंडरस्टैंड करने का. जितने तुम्हारे पास ट्रेड्स कम होंगे या नॉलेज ऑफ ट्रेड्स कम होगी तो उतना तुम्हारे लिए इम्कान कम है कि तुम लोगों को समझ सको, है? हम लोग जब साइकोलॉजी पढ़ते थे तो फर्स्ट ईयर में थे तो हमारी अंग्रेजी वगैरह ऐसी नहीं थी क्या? तो हमारी जो टीचर थी वो सिर्फ इंग्लिश में बातें, तो उन्होंने कहा आप बताएं. हम एक एक्सपेरिमेंट के लिए मॉडल मेकिंग कर रहे थे, मॉडल मेकिंग कर रहे थे. तो मॉडल मेकिंग करने में चले चले ट्रेड्स बताएं, ट्रेड्स चुप करके बैठे हैं, हम अकलमंद की दलील है, चुप हो जाता है. तो हम चुप करके सुन रहे हैं ये क्या कह रहे हैं. तो हमारे जो दोस्त थे वो हर चीज में मशवरा, वो कह रहे हैं भाई गॉर्जियस लिखे, तो क्या गॉर्जियस मैडम, हाँ हाँ ठीक है गॉर्जियस, गॉर्जियस लिखे, गॉर्जियस लिखे, चलो गॉर्जियस. अब जैप्टे हाँ गया जैप्टे, वो हर चीज मैंने सुना जैप्टे का क्या मतलब, मुझे क्या पता है? तुम तो मशवरे जो बोलने में क्या फर्क पड़ता है, मशवरा दे रहा हूँ मैं, मुझे ऐसा लग रहा है कि होना हालांकि किसी का मतलब नहीं. एक जो ट्रेड था उसके अलावा ब्लेट एंड फ्लैग्रेंट ये वो मुख्तलिफ बताए जा रहे हैं, वो बोले जा रहे हैं, वो کہتے ہیں بڑی زبردست بچہ ہے ہر چیز کے بارے میں. بہت سارے جو ڈپریس ہو رہے تھے کہ ہمیں تو اس کا مطلب بھی نہیں پتا, یہ کون سا اس طرح کا آدمی کس طرح ہوتا ہے, میڈ ایجز کون ہے, سیڈ ایج کون ہے, یہ ہے وہ, ہر ایک میں مشورہ دیا جا رہا ہے. اس کے بعد وہ نکلے, نہیں کوئی بات نہیں, اب معلوم کر لوں گا. وہاں سب کو بتانے کی ضرورت تھی کہ نہیں پتا, اب پتا چل گیا, آپ معلوم کر لو یار, دوسرے دن جا کے سب معلوم کر کے آ گئے تو اسے پتا چل گیا نا یہ ٹریڈ. تو اس طرح سے وہ ان لوگوں کو ڈیفائن کرنے کی اس کی کیپیسٹی بڑھ گئی. نو نہیں تو آل پاور کہتا ہے 5000 ٹریڈس اس نے دیے ہیں اپنی پرسنالٹی کے لیے. اب وہ کیا پرابلم کی کیا آئیڈینٹیفائی کرتا ہے, پرابلم یہ آئیڈینٹیفائی کرتا ہے کہ دیکھو میاں جب بھی تم کسی کو سمجھو گے نا تو کچھ کانسیپٹس ہوتے ہیں, کچھ ٹریڈس ہوتے ہیں جن کی بنیاد پر سمجھتا. اب اگر تمہاری ویکیبلری میں ٹریڈس ہی کم ہے تو تمہاری تفہیم بھی تو پرسنالٹی کی لمیٹڈ ہو جائے گی نا. پرسیا تم انسانوں کی شخصیتوں کو پہچاننے کے تین ہی کانسیپٹ ہیں تمہارے پاس, تو ان تینوں میں تو کوئی ایک ہی لگاؤ گے نا اس کے اوپر, کیا کرو گے, یہ کہو گے نہیں میں سمجھ نہیں سکتا. جب تم کہتے ہو نہیں سمجھ سکا تو تمہارے پاس تین ٹریڈ تھے. جیسے میں بتایا تھا کہ ایک صاحب جو تھے ایک چیز انہوں ایک دوسرے جزیرے پہ گئے تھے اور دوسرے جزیرے پہ جا کر انہیں دو چیزیں دیکھی تھیں, ایک تربوز اور ایک اونٹ. اس کے بعد واپس آ گئے تو جو پہلے جزیرے میں جہاں وہ رہتے تھے وہاں پر وہ سب سے پڑھے لکھے آدمی کیوں کہلاتے تھے, کیونکہ وہ ولایت گئے تھے. جس طرح ہمارے ہوتا ہے نا, ہماری پوری لیڈرشپ اعلیٰ تعلیم حاصل کرنے ولایت روانہ ہو جاتی ہے. دیکھا مطالعہ پاکستان پڑھتے ہوئے فلاں پیدا ہوئے اور اعلیٰ تعلیم حاصل کرنے ولایت چلے گئے. وہ ولایت سے آ کے انہوں نے کون سی توپ چلا دی, کیا کیا انہوں نے, تو ولایت سے وہ آتے تھے تو وہ بتاتے تھے اب یہ کرنا ہے. تو وہ اس طرح ان کے پاس بھی پہنچ گئے لوگ, کوئی چیز ان کو ملی ڈب ڈبی ملی, کسی جہاز میں سے کوئی ڈب ڈبی گر گئی تباہ ہو گیا, ڈب ڈبی لے گیا سوئمنگ میں وہ بج رہی تھی, یہ کیا چیز ہے ہمیں تو پتہ نہیں ہے ہماری جزیرے میں سے, تم گئے ہو باہر تم بتاؤ. تو بہت دیر ہو گئی دیکھتے رہے دیکھتے رہے, کہا یا تو یہ اونٹ ہے یا پھر یہ تربوز ہے. اس کے پاس جو ایسے کانسیپٹ ہے جو کسی کے پاس نہیں ہے, تو انہوں نے کہا ہاں یا تو یہ اونٹ ہے تربوز ہے. کیوں, کیونکہ ڈب ڈبی تو انہوں نے دیکھی نہیں تھی, ان کے پاس دو ایکسٹرا کانسیپٹ تھے جو کہ دوسروں کے پاس نہیں تھے. تو کیا کرتا ہے پڑھا لکھا آدمی, یہی تو کرتا ہے اور کیا کرتا ہے, ٹی وی پہ بیٹھ کے دیکھا نہیں ہم نے, آپ کو پتہ نہیں کیا بول رہا ہے, کچھ نہ کچھ بول رہا ہے. اب آج جس طرح ہماری ٹیچر پوچھے نہیں اس کا کیا, تو وہ مشورے دے رہا تھا پارٹیسپیٹ کر رہا تھا, یہ وہ انہیں کیا پتا ہے, اس کو نہیں پتا, وہ کنسیو ہی نہیں کر سکتے. اتنا ستھرا اور اتنی زبردست ان کی پرسنالٹی تھی کہ وہ بچے میلے ہوتے ہیں نا, میلے سے لگ رہے ہوتے ہیں, تو وہ تو وہ پورا چٹا بڑا آگے بیٹھا ہوا بڑے کانفیڈینٹلی ٹانگ پہ ٹانگ رکھ کے بڑا مشورے دے رہا. یہ ستھرا بچہ ہے اس کو پتا ہوگا, لیکن ہاں وہ ہم سے بھی میلا, لیکن یہ کہ اس کا کانفیڈینس کی وجہ سے اس کو. تو اگر تمہارے پاس کانسیپٹ ہی لمیٹڈ ہے تو تم انڈرسٹینڈ کہاں سے کرو گے, کس بنیاد پہ انڈرسٹینڈ, جتنے کانسیپٹ ہیں اسی کی بنیاد پہ تو انڈرسٹینڈ کرو گے. جیسے مسلمانوں کے بارے میں کتنے طرح کے مسلمان ہو سکتے ہیں, یہ تو اسی کو پتا ہے جو جانتا ہے ٹریڈیشن کو اندر سے, اسے پتا ہوگا نا, وہ تو دیکھ کے ہی پہچان لے گا. لیکن باہر کا آدمی جو بیٹھا ہے اس کو کیا پتا ہے کیا ہوتا ہے, تو دو تین طرح کے لوگ پتا ہے, ایک وہ مرد مسلمان ہوتے ہیں داڑھی رکھتے ہیں, ایک وہ مسلمان ہوتے ہیں داڑھی نہیں رکھتے, وہ لوگوں کے گردن کاٹ کے ان کی پیٹ پہ رکھ دیتے ہیں, اور جو داڑھی نہیں رکھتے وہ خبیث ٹائپ کے ہوتے ہیں, ہم لوگوں کو اچھا سمجھتے ہیں. یہ فنڈامینٹلسٹ ہوتے ہیں اور وہ فنڈامینٹلسٹ نہیں ہوتے. ہاں تو یہ اس کی بنیاد پہ وہ سروائو کر جائے گا کیا, ہو سکتا ہے جس کے داڑھی نہ ہو وہی اس کے گھر میں کاٹ کر کے پیٹ پہ رکھ دے, اور جو بےچارا داڑھی والا ہوگا نہیں یہ تم نے حرام کام کر دیا, یہ غلط تھا یہ تھا وہ تھا, لیکن وہ تو اس میں تو کام اتر جائے گا. تو بتانے کا مطلب یہ ہوتا ہے کہ آل پاٹ جس پرابلم کی نشاندہی کر رہا ہے وہ کہہ رہا ہے ایک پڑھے لکھے آدمی کی ٹوٹل ویکیبلری 2500 ورڈ ہوتی ہے. جو ٹوٹل ویکیبلری ہے تمہاری 2500 ورڈ ہے, اور ٹریڈ 5000 ہیں, تو جن سے تمہاری ویکیبلری ہی نہیں ہے, ٹریڈ کہاں سے تم جانو گے, تو تمہاری بڑی لمیٹڈ ہے, لمیٹڈ پرسنالٹی اسیسمنٹ ہوتی ہے, لمیٹڈ پرسنالٹی انڈرسٹینڈنگ ہوتی ہے. لیکن اس کا مطلب یہ ہے کہ انسان کو سمجھنے کے لیے جو لنگوسٹک سائڈ ہے وہ بڑی امپورٹنٹ ہے, یعنی کہ تم کسی چیز کو انڈرسٹینڈ کیسے کرتے ہو, ورڈز میں ہی تو انڈرسٹینڈ کرتے ہو. یو کین ناٹ تھنک وداؤٹ ورڈز, یو کین ناٹ انڈرسٹینڈ وداؤٹ ورڈز. ابھی بالکل ڈفرینٹ ہے نا طریقہ دیکھنے کا مسئلے کو. یعنی کہ میں کسی کے بارے میں کوئی رائے قائم کروں گا تو وہ رائے چاہے وہ سائیکو ڈائنمک ماڈل ہو چاہے وہ بیہیویئرسٹ ماڈل ہو چاہے وہ فزیکلسٹ ماڈل ہو چاہے وہ سوشل سائیکولوجیکل ماڈل ہو, لینگویج کے تھرو ہی تو ہوگا. تو ان میں سے تو چاروں نے لینگویج کو فوکس ہی نہیں کیا تو آل پارٹ ایک الگ بات کیا ہے. تو وہ جو بھی آپ کی میٹافزکس ہے لیکن اس کو بیان کیسے کیا جا رہا ہے, اس کو بیان کرنے کے جو جارگن ہے آپ کا وہ کہاں سے آ رہا ہے, وہ کہاں سے آیا, وہ کیسے تم نے پہچانا. جس طرح تم کسی پولیٹیکل آرڈر کو سمجھنے کے لیے جو لنگوسٹک جارگن استعمال کرتے ہو تم اپنے گھر سے لے کے آئے تھے وہ لنگوسٹک جارگن, اس کے میننگ تم نے خود طے کیے تھے, وہ میننگ طے ہو گئے تھے بھائی, وہ تم نے استعمال کر کے مستقبل جو ہے انڈرسٹینڈ کر رہے ہو اور تم سمجھ رہے ہو تمہاری انڈرسٹینڈنگ ہو رہی ہے. تو پبلک میننگ ہے, پبلکلی ڈیٹرمنڈ میننگ ہے, اس کو تم پرائیویٹ انڈرسٹینڈنگ کے لیے استعمال کر رہے ہو. تو ہاؤ کڈ یو انڈرسٹینڈ پرائیویٹ ایکسپیرینس تھرو پبلک لینگویج. تو جب تم اپنے آپ کو پہچاننے کی کوشش کرتے ہو, اپنے آپ کو سمجھنے کی کوشش کرتے ہو تو کون سے ورڈ استعمال کرتے ہو, پبلک لینگویج استعمال کرتے ہو اور سمجھ کس کے رہے ہو پرائیویٹ ایکسپیرینس کو, تم نے صحیح اپلائی کیا ہے اس کو اپنے تجربے کے اوپر صحیح اپلائی کیا ہے کہ تم نے جو تم یہ اپنے بارے میں رائے قائم کر رہے ہو میں یہ ہوں میں وہ ہوں فلاں ہوں ڈمکانا ہوں. تو پبلک لینگویج کو پرائیویٹ ایکسپیرینس پہ جب تم اپلائی کرتے ہو تو اپنی اسیسمنٹ تمہاری ٹھیک نہیں ہوتی, اور کیا گارنٹی ہے کہ تمہاری وہ اسیسمنٹ ٹھیک ہو. جس طرح ہم نے سنا یہ جملہ میں دل کا برا نہیں ہوں, دل کا برا نہیں ہوں, دنیا جہان کی بدمعاشی کرنے والا دل کا میں اچھا ہوں. تو تم نے اپنے دل پہ جو اپلائی کیا یہ ورڈ اچھا کس کانوٹیشن میں کیا, تم نے کس کانٹیکسٹ میں تم نے کیا. تو جو آپ پرسنالٹی اسیسمنٹ کرتے ہیں اپنی بناتے خود بھی وہ بھی تو ڈیپینڈنٹ ہوتی ہے کچھ ورڈز کے اوپر, یا ایویڈنٹ ہو جاتی ہے آپ کے پاس. تھنگز آر ناٹ ایویڈنٹ فار یو ود آؤٹ لینگویج, یہ بالکل الگ قسم کی چیز. تو فینومنالوجی پھر ایک الگ چیز ہے کہ فینومنالوجی کہتی ہے کہ کانشیسنیس اپنے آپ کو میننگ دیتا ہے اٹس انٹریکشن ود ایکسٹرنل ورلڈ. یعنی کہ اپنے آپ کو تو وہ میننگ نہیں دے سکتا, اپنے تجربوں کے ذریعے اپنے آپ کو میننگ دے گا. اٹ گیو میننگ ٹو دا ورلڈ اینڈ تھرو ورلڈ اٹ گیو میننگ ٹو اٹ سیلف. سو ان اٹ سیلف اٹس نتھنگ نیس. لیکن یہ کہ وہ اپنے ارد گرد کو جو میننگ دیتا ہے اس کے ذریعے وہ اپنے آپ کو میننگ دیتا چلا جاتا ہے. تو اس کے ارد گرد کی دنیا جیسے جیسے بدلتی جائے گی کیا بدلے گی, اس کی اپنی بارے میں اپنی ہی تفہیم بدلتی چلی جائے گی. جیسے رام نالج امپیریکل فینومنالوجی, فلوسافیکل فینومنالوجی الگ چیز ہے, امپیریکل فینومنالوجی الگ چیز ہے. تو بتانے کا مطلب یہ ہے کہ کوئی آدمی اگر یہ سمجھے کہ وہ سائیکالوجی کے تھرو لوگوں کے مسئلے حل کرنا چاہتا ہے تو پہلے تو اگر وہ ایک آنےسٹ آدمی ہوگا تو اس کے لیے ضروری ہے کہ وہ اس میٹافزیکل اسمپشن کو قبول یا رد کرے, یہی ضروری ہے نا اس کے لیے. کیا وہ اس میٹافزیکل اسمپشن کو یا اس مواد و طبیعت کو قبول کرتا ہے یا نہیں کرتا. میں یہ نہیں کہتا کہ آپ یہ نہ پڑھیں, پڑھیں آپ, لیکن یہ کہ جب آپ اسے اپلائی کرنے جائیں تو کیا آپ اس کو اس کی روح کے ساتھ اپلائی کر رہے ہیں یا اس کو میتھڈ کے طور پہ اپلائی کر رہے ہیں. جو لاسٹ سیکشن میں بھی میں نے لاسٹ ڈسکشن میں ہی میں نے بتایا تھا کہ ایبسٹریکٹ میتھڈ جب آپ لیتے ہیں تو آپ اس کو اس کی روح سے کاٹ دیتے ہیں. تو روح سے جب آپ اس کو کاٹ کے جو لگاتے ہیں کسی اور کے ساتھ تو بنیادی طور پر آپ اس میتھڈ کے ساتھ بھی زیادتی کرتے ہیں اور اس انسان کے ساتھ بھی زیادتی کرتے ہیں جس پہ آپ نے وہ میتھڈ اپلائی کر دی. کیوں؟ اور آپ اپنے ساتھ بھی کرتے ہیں کہ کیا آپ جو میتھڈ وہ اپلائی کر رہے ہیں اس آدمی کے اوپر وہ آدمی کے بارے میں اس میتھڈ میں جو آنٹولوجیکل اسمپشن ہے آپ اس سے اگری کرتے ہیں یا ڈس اگری کرتے ہیں. اگر آپ ڈس اگری کرتے ہیں تو وہ میتھڈ آپ اس انسان کے اوپر اپلائی کیوں کر رہے ہیں؟ تو آپ نے بھائی کچھ نہ کچھ تو اپلائی کرنا ہے. تو یہ بالکل ویسے ہی ہے جس طرح آپ کہتے ہیں اب یا تو یہ تربوز ہے یا اونٹ ہے. اصولاً آپ کہنے دیے مجھے معلوم نہیں, مجھے نہیں پتا, میں نہیں جانتا. لیکن کتنے لوگ ہیں جو یہ کہتے ہیں؟ कभी कोई डॉक्टर ने कहा है मुझे समझ में नहीं आ रहा? कोई डॉक्टर है आपके पास? पूरे जितने यहाँ पे लोग बैठे हैं उनके तजर्बे में कोई डॉक्टर हो जिसके पास आप गए हो और उससे कहो यार मैं यकीन के साथ तो नहीं कह सकता कि तुम्हें क्या हो रहा है, तुम ये दवा खा लो लेकिन मैं तुमसे पैसे नहीं लूंगा क्योंकि मैं यकीन नहीं हूं, अंदाजा है। है कोई डॉक्टर कभी आप लोगों के तजर्बे में, कभी मोहल्ले में, रिश्तेदारों? ये एक आम प्रैक्टिस थी डॉक्टर्स की, आम प्रैक्टिस थी 50s के अंदर डॉक्टर्स, 60s और 50s के जो डॉक्टर्स थे 100% कंफर्म जब तक नहीं होते थे पैसे नहीं लेते थे। कहते पैसे किस बात के ले लूं भाई, मैं तुक्का मार रहा हूं उसको, पैसे क्यों ले लूं? अगर वो अपनी दवा दे रहा होता था तो जाहिर है उसको कहता था कि भाई ये दवा के पैसे तुम दे दो, लेकिन ये पता नहीं मैं सही है नहीं, वो या वो कहता था मुझे समझ में नहीं आया आप ले जाओ उसको कहीं और, है ना? अभी तो कुछ भी हो देता है दवा, देता है क्यों देता है, क्यों दवा देता है? ही डजंट, ही डैम केयर, इससे क्या फर्क पड़ता है? कुछ भी कर दो किसी के साथ, कुछ भी कर दो इससे क्या फर्क पड़ता है? उसूलन देखा है भाई, मुझे नहीं मालूम, मुझे क्या पता है इसके बारे में, मैं नहीं जानता। तो वो ये कहता है कि मुझे जो आता है उसके पैसे मैं ले लेता हूं, चाहे तुम में फायदा हो या नहीं हो भाड़ में जाओ, असल में मैं दवा ले रहा हूं, असल में पैसे ले रहा हूं अपने वक्त की, प्रिस्क्रिप्शन की थोड़ी। मैंने पूछा एक डॉक्टर से कि सर आप एक, मैं जो आप जानता हूं एक डॉक्टर को जो बड़ा सीनियर डॉक्टर है और पैसे नहीं कमाता, पैसे नहीं लेता, उसके बाद में जो क्लिनिक चलाता था जिन इलाकों में बस वो उसे चलाए जा रहे आज तक के, मतलब कोई फकीर नहीं है वो, क्योंकि बड़ा डॉक्टर है, सर्जन भी है, पैसे भी कमाता है, लेकिन ये कि उन जगहों पर वो आता पड़ा। तो उसके जो जूनियर स्टूडेंट है और एक एक हजार रुपये फीस देते हैं, वो फुल प्रोफेसर है पढ़ाता भी है, वो लेता है कहीं पर 30 रुपये, कहीं पे लेता है 80 रुपये, कहीं पे लेता है 200 रुपये, जो हाईएस्ट उसकी फीस है 200 रुपये। और 2-3 टॉप हॉस्पिटल से उसको निकाल दिया, क्यों? इसलिए कि वो पैसे कम लेता, क्यों कहता भाई डॉक्टर साहब आप एक कमरा भी इंगेज कर लेते हैं ओपीडी के लिए, कमरा जो मिलता है, और जो है वो पैसे भी आप इतने कम लेते हैं। तो भाई मैं इसलिए लेता हूँ कि मैं, मेरा घर चल रहा है ना, उसको निकाल के उसके स्टूडेंट्स को देते हैं कमरा, कैन यू इमेजिन, और बहुत जबरदस्त। तो मैंने उससे कहा डॉक्टर साहब ये जो है ये पैसे वैसे क्यों नहीं कमाते, मतलब ये कि आप ये क्यों, कई अगर दो बच्चे हैं गए तो एक के पैसे अगर लिए हैं तो वो दूसरे को भी देख लेता है, अगर लाओ इसको भी चेकअप कर लो, हाँ वेट करा दो, ये कर दो वो कर दो, तो वो फौरन एक आ जाता था वो अंदर, जो एडमिनिस्ट्रेशन का आदमी आके देख रहा होता था कि भाई टिकट इन्होंने एक कार्ड तो एक ही बनवाया और दो बच्चों को देख लिया डॉक्टर साहब, तो दो बच्चों को क्यों देख लिया, भाई तुम्हें क्या पता? तो उसने कहा कि मसला ये है कि द पेशेंट हैज बीन ट्रांसफॉर्म इन टू क्लाइंट, दैट इज द प्रॉब्लम, दे डोंट टेक इट एज पेशेंट, दे टेक इट एज अ क्लाइंट, क्लाइंट है वो, क्लाइंट है, और वो जो पैसे ले रहा है अपने इल्म के थोड़ी ले रहा है, अपने वक्त के ले रहा है कि मैंने तुम्हें टाइम दिया लाओ पैसे निकालो। तो ये सब है, टीचर्स भी इस तरह के हैं, टीचर्स क्या कहते हैं पर घंटा पैसे लेते हैं ना, और उनको अगर एक थोड़ा सा कम दे दो अगर वो लड़ने मरने मारने को तुला। हमारी एक प्रोफेसर उनका भतीजा, उसको कोई प्रॉब्लम हो गई, वो भूल जाता था पेपर के दौरान, वो भूल जाता था पेपर से, उसको खौफ हो गया। तो वो उन्होंने कहा नहीं है तो कोई ऐसा मसला नहीं है ये वो, तुम ऐसे ही तुम घबरा गए हो ये वो, तो तुम आ जाना ये वो। उन्होंने अपनी एक दोस्त को रेफर कर दिया जो साइकोलॉजी डिपार्टमेंट में होती थी कि तुम जाके मिल लेना उनसे, बात बात कर लेना और मेरा नाम ले लेना, तो मेरी कुलीग है वो। वो आया, वो चला गया साइकोलॉजी, साइकोलॉजी में अपना सारा दुखड़ा वो पूरा सुनती रही सुनती रही सुनती रही सुनती। उसके बाद जब उसने पूरी बात बात कर ली तो उसने कहा 500 रुपये दो, यूनिवर्सिटी की प्रोफेसर 500 रुपये से ले ली स्टूडेंट से, वो अपना प्रॉब्लम बताने आया था अपनी अपनी खाला के तवस्सु से. मैंने तुम्हें टाइम दिया है ना इसमें, बिजनेस इज बिजनेस एंड अ कप ऑफ टी इज अ कप ऑफ टी. उसकी वजह से उसका दिमाग जो है खराब हो गया. तो वो आया और डिसअपॉइंटमेंट की एक हाइट पे था, वो डिसअपॉइंटमेंट की एक इंतहा पे. ये किया क्या इन्होंने, जो हमारी प्रोफेसर थी वो उसका डिपार्टमेंट की चेयरपर्सन थी, उनकी भी समझ में नहीं आया कि इसने क्यों किया. ये तो मेरे प्रोफेशनल जो मेरी प्रोफेशनल नॉलेज होती है वो मैं जब शेयर करती हूँ तो मैं फीस देती हूँ, ये उन्होंने कहा. बिल्कुल शर्मिंदा नहीं थे. तो बताने का मतलब ये, मैं क्लिनिक के लिए जा रही थी और मैंने उसको टाइम दिया तो वो तो मेरे क्लिनिक का टाइम है, इसलिए पता नहीं क्या उन्होंने ऐसी हैरत अंगेज एक्सप्लेनेशन दी, जो उनके सुनने के बाद उनके भी टांग वांगे कांप गए. हमारी प्रोफेसर उनको पकड़ के डंडा डोरी करके हम लोग ले गए. तो बताने का मतलब ये कि ये कौन महर महफूज है. तो जो चीज हम ये बताते हैं कि जब हम किसी भी सोशल पैराडाइम में या साइकोलॉजिकल पैराडाइम में जाते हैं तो हमें पहले ये देखना पड़ता है कि इसकी मेटाफिजिकल असम्पशन क्या है. अगर आप उन मेटाफिजिकल असम्पशन को नहीं मानते और मेथड को अप्लाई करे जा रहे हैं और पैसे बनाए जा रहे हैं तो आप बहुत व्यर्थ ही कर रहे हैं.
तो किसी भी मेथड को एब्स्ट्रैक्शन में देखा जा सकता है.
ये बुनियादी तौर पर साइंटिफिक जो वे ऑफ अंडरस्टैंडिंग है ना उसकी वजह से हुआ और टेक्नोलॉजी की ग्रोथ के नतीजे में ये हुआ. मसलन ये कि ये मोबाइल फोन हम इस्तेमाल कर रहे हैं सक्सेसफुली हम में सब, लेकिन हम लोग ये नहीं जानते कि कैसे फंक्शन करता है. इररेलेवेंट हो गया ना, द नॉलेज हाउ इट वर्क इज इररेलेवेंट एज फार एज प्रैक्टिकलिटी इज कंसर्न्ड, है ना. तो ये एक रवैया, आम रवैया पैदा हो गया, इफ इट वर्क्स वी शुड अडॉप्ट इट इररिस्पेक्टिव ऑफ द फैक्ट हाउ इट अफेक्ट्स. लेट सपोज के अमेरिका के अंदर बहुत सारे ऐसे लोग हैं जो मोबाइल फोन के इस्तेमाल के सख्त खिलाफ हैं, और वो एहतजाज करते हैं कि ये जो तुम टावर लगा देते हो ये है, इससे बच्चों के ब्रेन पे बुरा असर पड़ता है, उनकी थॉट प्रोसेस अफेक्ट होती हैं, और ये जो तुम पैकेजेस पे पैकेजेस निकालते हो ये सब ठीक नहीं है. और ये कि एक थियरी है कि बाय यूजिंग दिस थिंग यू आर एब्सेंट फ्रॉम द प्रेजेंट एंड प्रेजेंट फ्रॉम द एब्सेंट, हाजिर से गैर हाजिर और गैर हाजिर में हाजिर रहने की ख्वाहिश का इजहार. ये मैं तो नहीं कह रहा, ये तो वो लोग जिन्होंने इसको बताया वो कह रहे. तो वो जानता होगा मेरे से बहुत ज्यादा इसके बारे में. हो सकता है वो साइंटिस्ट हो सकता है वो ग्रेविटेशनल इलेक्ट्रोमैग्नेटिक रेडिएशन और इलेक्ट्रोमैग्नेटिक लाइन्स ऑफ फोर्सेस के बारे में मेरे से कई गुना ज्यादा जानता. तो वो ये इस्तेमाल नहीं करेगा लैंड सपोज. लेकिन अगर मैं इस्तेमाल कर रहा हूं और मेरे बहुत सारे काम भी इससे हो रहे हैं तो मैं अगर इसे इस्तेमाल करूं तो मेरे अंदर एक रवैया ये पैदा होगा कि मैं किसी चीज को इस्तेमाल कर सकता हूं एज ए टूल के तौर पे. जिस तरह एक स्क्रू ड्राइवर होता है, उस स्क्रू ड्राइवर से आप बोतल का ढक्कन भी खोल सकते हो, स्क्रू भी टाइट कर सकते हो, किसी को मार भी सकते हो, बर्फ भी तोड़ सकते हो, बहुत सारे काम करता है ना. तो मेथड के बारे में भी लोग आमतौर पर ये ख्याल करते हैं कि वो मेथड बहुत सारे काम कर सकता है. लेकिन बाद औकात वही स्क्रू ड्राइवर से अगर वो काम ले रहे हो जिसके लिए वो बना नहीं है तो वो शायद इतना इफेक्टिव ना हो या शायद कभी कभार तुम्हें नुकसान भी पहुंचा, है ना. इसीलिए अगर कोई आदमी किसी मेथड को इस्तेमाल करता है इन एब्स्ट्रैक्शन विद इट्स ऑन्टोलॉजिकल एंड मेटाफिजिकल असम्पशन तो इम्कान ये है कि शायद वो फंक्शन कर जाए, वर्क कर जाए, लेकिन ये भी मुमकिन है कि वो वर्क ना करे. मैन ऑफ नॉलेज में और मैन ऑफ स्ट्रीट में फर्क होता है. अगर एक आम आदमी इसे इस्तेमाल करे और रेकमेंड कर दे तो उस पर बर्डन कम है, लेकिन एक ऐसा आदमी जो बहुत कुछ जानता है इसके बारे में और ये भी जानता है कि वो कितना डैमेज करेगा आगे जाकर, उसके बावजूद इसको रेकमेंड कर देगा, तो दोनों को एक तरह से ट्रीट नहीं किया जाएगा, है ना। तो मैं एक आम आदमी हूँ, मुझे नहीं मालूम इसके बारे में, और एक फिजिस्ट है बड़ा जबरदस्त किस्म का, वो जानता है इसके बारे में, तो उसकी रेकमेंडेशन में वजन भी ज्यादा होगा और उसके रिजेक्शन में वजन भी ज्यादा होगा। हम जिन लोगों की बात कर रहे हैं, जो मेथड की एप्लीकेशन कर रहे हैं, वो जाहिल लोग नहीं है, पढ़े लिखे लोग हैं। उनकी जिम्मेदारी है कि वो रिसर्च करें, उनकी जिम्मेदारी है कि वो अपनी रिसर्च को छपवाएं, और उनकी जिम्मेदारी है कि उनकी रिसर्च पर जब एतराज करे इल्म की दुनिया में उनकी रेलेवेंट फील्ड के लोग, तो वो उसका जवाब दें, और अगर जवाब नहीं दे सकते तो रिट्रीट करें अपनी पोजीशन से। प्रॉब्लम ये है कि वो रिसर्च नहीं करते। अरे भाई, तुमने मॉडर्निज्म इख्तियार किया तो पूरी तरह तो इख्तियार करो, वो भी नहीं करते, तुम रिसर्च भी नहीं करते, छपाते भी नहीं हो, और एक नुस्खा लगाए जा रहे हो, लोगों के ऊपर इम्पोज किए जा रहे हो मुस्तकिल और मुसलसल, उसके नतीजे में डैमेजेस हो रहे हैं, उसके नतीजे प्रॉब्लम्स क्रिएट हो रहे हैं, तुम्हें पता ही नहीं है कि तुम क्या कर रहे हो, तुम रीड भी नहीं कर रहे, तुम स्टेटिस्टिक्स भी नहीं ले रहे, तुम ये भी नहीं बता रहे कि जो मैं मेथड अप्लाई कर रहा हूँ ठीक है नहीं, पैसे बनाए जा रहे हो, तो तुम्हारी खैर नहीं, फिर तो तुम समझ लो कि तुमने इस माशरे के साथ वो कर रहे हो जो एक डाकू भी नहीं करता। डाकू तो लूट के चला जाता है ना, तुम्हारी सेहत को तो डैमेज नहीं कर देता ना, दो तीन चाटे वाटे चंबा प्लेट वगैरह करा देता, ये वो एक दूसरे मार देता, ये नहीं करता ना तुम्हें, कि तुम्हें एक ऐसी चीज खिला दे जिसके नतीजे में तुम्हारे पर्सनैलिटी डैमेज हो जाए, पूरी की पूरी बींग डैमेज हो जाए है? और वो सिर्फ इसलिए कि तुम उसे एक क्लाइंट के तौर पर ले रहे हो। भाई एडलर ने ये लफ्ज इस्तेमाल किया था क्लाइंट का, एडलर जो है उसने एक थियरी है, उसके बड़ा मशहूर आदमी है, पर्सनैलिटी इंफीरियोरिटी कॉम्प्लेक्स थियरी, उसने दी एडलर। एडलर ये कहता है कि देखो, जब तुम्हारे पास कोई आदमी आता है जो जहनी तौर पर डिविएट कर गया है लोगों के नॉर्मल पैटर्न से, तो उसे एबनॉर्मल मत कहो, पागल मत कहो उसको, उसको पागल नहीं कहो, क्योंकि ये कंफर्म करना कि वो पागल है या नहीं बहुत मुश्किल काम है। इट्स वेरी डिफिकल्ट टू से दैट समवन इज नॉट नॉर्मल। व्हाई? बिकॉज द क्राइटेरियन ऑफ नॉर्मैलिटी एंड एबनॉर्मैलिटी इज वेरी डिफिकल्ट टू डिमार्केट। ये बड़ी ज्यादती है कि तुम किसी आदमी को जो कि सेट पैटर्न ऑफ सोसाइटी से थोड़ा सा डिविएट कर रहा है, तुम उसे पागल कह के स्टिग्मेटाइज कर दो। इसलिए उसने बेचारे ने ये कहा था कि उसे क्लाइंट कहो, डोंट कंसिडर हिम एज पेशेंट, कंसिडर हिम एज अ क्लाइंट। पाकिस्तानी डॉक्टरों को किसने बना दिया क्लाइंट है? क्लाइंट का मतलब है जिससे माल खींचा जाता है, उसको क्लाइंट बना दिया। उसकी बेहतरी के लिए बेचारे ने वो टर्म कौन एडलर को पता चले तो अपने ऊपर लानत भेजे, मैं अपने ऊपर इन्हीं पे लानत भेजे और कहेगा अल्लाह मियाँ अगर तुम इनको जहन्नम में नहीं डालेगा तो मुझे भी जन्नत में भेजे। मेरे ख्याल में एडलर जन्नत में चला जाएगा शायद इस शहर से, कि इतने सारे क्लाइंट बना के बहुत माल बना के कोई हज भी कर ले और हज करके अल्लाह ने गुनाह माफ कर दे और जन्नत में चलाया जाए, तो एडलर कहेगा ये तो साहिब ने क्लाइंट कह के माल बना के इसने हज किया, फिर आपने इसको माफ किया, अब मुझे ही भेज, तो अल्लाह ने शायद उसको भेज दे, अगला इम्कान है कि भेज देगा। तो वो क्लाइंट का मतलब एडलर के पास ये है कि उसको पागल कह के तुम उसकी नॉर्मल होने के और उसके ग्रोथ के इम्कान को मादूम कर देते, बल्कि वो तो कहता है बीमार को बीमार नहीं कहो, अगर कोई फिजिकली बीमार भी है तो जरूर ठीक हो। और आपको पता होना चाहिए कि 50s से पहले जो डॉक्टर होते थे वो यही कहते थे, क्या मसला है तुम्हें, कोई प्रॉब्लम नहीं है, कोई प्रॉब्लम ठीक हो तुम, अब आप ठीक होते हो कहते हैं मुझे मसला लग रहा, आप ऐसा कह रहे हैं हमारा ही करना, ओ कुछ नहीं हुआ, चले कुछ कोई बात नहीं, 8,000 रुपए हमारा सीटी स्कैन भी करा, एक्सरे भी करा, और आप ये भी करवा लेंगे, आपको हेपेटाइटिस तो नहीं, और ये भी करा लें आपको शुगर,
सब कुछ करवाने पर मैं तुम क्या करने के लिए हो यहाँ पर, तो उसे पैसे बना ले ना,
उसे अपने बच्चे को पढ़ने के लिए हार्वर्ड भेजना है, उसे अपनी बेटी के लिए डिफेंस में घर खरीदना है, उसे ये सब कैसे होगा? ये सब ऐसे होगा कि लोगों को डराओ, अगर उसको 1% बीमारी उसको डराओ 100% बीमारी, फिर उसे खुशी दो, अरे आपको तो बीमारी नहीं है, उसे खुदा भी मिला और विशाले सब उसको पैसे भी मिल गए और वो खुश भी हो गए और दुआएं देते हुए चला गया उसको। तो बताने का मतलब ये कि जब आप कोई मेथड इख्तियार करते हो तो आपने तो ये बताना थी कि वो बेचारा जिस वर्ड को जिस मायनों में इस्तेमाल कर रहे हैं उस मायनों में भी इस्तेमाल नहीं किया, उसका उल्टा मायना दे रहे हो। एडलर क्या पैसे कमाने के लिए बैठा हुआ था क्या? दुकान लगा के बैठा हुआ था वो लोगों को ठीक करने के लिए बैठा हुआ था। वो कहता था कि बुनियादी तौर पर इंसान इंफीरियर होता है, इंफीरियरिटी कॉम्प्लेक्स में होता है और हर तरह के जो कॉम्प्लेक्स होते हैं उसकी रूट कॉज होती है वो इंफीरियरिटी कॉम्प्लेक्स होती है, क्योंकि जब वो पैदा होता है तो वो इंफीरियर होता है। बच्चा इंसान का बच्चा सेल्फ सस्टेन नहीं होता, तो चूंकि वो पैदा होता है तो वो दूसरों के ऊपर डिपेंडेंट होता है, तो जो डिपेंडेंसी होती है वो एक शदीद किस्म की इंफीरियरिटी कॉम्प्लेक्स में तब्दील हो जाती है, लिहाजा वो इंफीरियर समझता है अपने आप को। क्यों? क्योंकि वो रो रो के खाना मांगता है, रो रो के अपनी नैपी चेंज करवाता है, रो रो के सब कुछ रो रो के करवा रहा होता है ना, तो उसको इंफीरियरिटी कॉम्प्लेक्स हो जाता है। फिर क्या करता है वो, दुनिया में जितने बड़े काम वो करता है वो उस इंफीरियरिटी कॉम्प्लेक्स को ओवरकम करने के लिए, यानी कि मैं साबित करूं तो किसको साबित करता है वो, उस इंफीरियरिटी कॉम्प्लेक्स को ओवरकम करने की कोशिश करता है। अब आप क्या मानते हो इस इंफीरियरिटी कॉम्प्लेक्स की थियोरी को, तो आप एडलर का मेथड अप्लाई करोगे ना, या बगैर इसको माने हुए एडलर का मेथड अप्लाई करोगे। तो एडलर तो ऑनेस्ट आदमी था, जिस चीज को वो हकीकत समझता था उसको बयान किया, उसके लिए उसने एक मेथड बनाया, उसे वो इस्तेमाल करता है, कहीं पर वो फंक्शन करता होगा कहीं पर फंक्शन नहीं करता होगा, इसकी बुनियाद पर आप उसको एतराज कर सकते हो, आप उसको कंडेम कर सकते हो, आप उसे डिसएग्री कर सकते हो, आप किस बुनियाद पे कर रहे हो? आप हो एडलर की सतह के आदमी, आपने किया वो सतह का काम, अगर उस सतह का काम नहीं किया तो फिर तुम क्या कर रहे हो माशरे के साथ? मास्टर्स किया है साइकोलॉजी के अंदर और इंस्टीट्यूट ऑफ क्लिनिकल साइकोलॉजी से एक डिप्लोमा करके निकल गया माशी को ठीक करने के लिए, पहले अपना दिमाग ठीक किया ना, तुम्हारा दिमाग सही काम कर रहा है कि नहीं? तो बताने का मतलब ये कि जो जाहिल माशरा है उसको तुम बोर्ड में निकल खड़े हुए है, पता नहीं कौन कौन से सब वो जो लोगी साहब हैं वो भी करते हैं इलाज, अगर तुमने देखा वो कहते हैं
पूरी कंसल्टेंसी
करते हैं, इलाज भी करते हैं लोगों की,
जिंदगी क्या है,
जिंदगी आगे बढ़ेगी और अपने आप को नॉर्मली स्थिर रखने का तरीका ही जो दिल में आया कहते ये उन्होंने हल पेश और इसी के नतीजे माशरा भी ठीक हो जाएगा और शऊर भी ठीक हो जाएगा। अब अगर तुम इसे ट्रेस करो तो दुनिया के तौर पर साइकोडायनेमिक मॉडल का एक एस्पेक्ट है जो बाद में क्रेडिबल थियोरिस्टों ने किसी न किसी सतह पर इख्तियार किया कि जो तुम्हारी लाशौर में छुपे हुए फियर्स हैं वो चूंकि लाशौर में है वो बाहर नहीं आते और तुम्हारे शऊर को उनका इजराक नहीं होता, तो वो बाहर निकालने का उसका एक तरीका है फ्री एसोसिएशन ऑफ थॉट।
पब्लिक जो घर बैठे टीवी देख रही है जैसे आप भी देख रहे हैं, तो ये तो एक व्यू है कि शायद हिंदी या उस जैसे बहुत सारी लाजदार लोग मीडिया में नजर आते हैं जो देख रहे हैं। अच्छा थोड़ा सा क्योंकि मैं भी इसी में से रॉ में से गुजरा पहले बैठ के देखा, लेकिन वो फिर किस्मत और काम की नोयत हमें उस तरफ से, अब हम उधर से बैठ के देख रहे हैं जैसे रोनी भाई बैठे हैं, तो अब उधर से जब मैं देखता हूँ तो उस इंतहाई मायूस के साथ और उस जैसे और उसके साथ के और बहुत सारे लोग जो कि ग्लैमरस पर्सनैलिटीज है उनकी और बड़ा नाम और कैरियर है सब कुछ है, क्योंकि इंतहाई मायूस हूँ मैं, बेस वो बताती है बाहर कोई तकलीफ नहीं होनी होगी लेकिन इंतहाई परेशान है। लेकिन لیکن وہ چونکہ ان کے کام کی نوعیت ایسی ہے اور ان کا کام ایسا ہے تو وہ ایسی کوئی بات کر رہی ہے تو یہ سارا وہ کیسے اپنے آپ کو پھر مینج کر رہے ہیں.
امپورٹنٹ بات یہ ہوتی ہے کہ انسانوں نے کبھی بھی کسی انسان سے اس طرح گفتگو نہیں کی جس کو وہ نہیں دیکھ رہے. یہ یونیک تجربہ ہے جس میں تم جس کو دیکھ نہیں رہے اس کو تم ایڈریس کر. کہیں پر آپ لیکچر دینے جاتے ہیں تم یا تم لیکچر لیتے ہو تو تمہارا ایک انٹریکشن ہوتا ہے نا, باڈی لینگویج ہوتی ہے نا تمہاری اور تمہارے استاد کی, یا تم لوگ جہاں پہ پڑھاتے ہو گے کوئی چیز نہ ہو ٹیوشن تو تمہاری ایک باڈی لینگویج, اس سے تم اپنے آپ کو چینج کرتے ہو نا. آپ کہتے ہو یار یہ بات تو میرے خیال میں سمجھ میں ہی نہیں آ رہی, بالکل سمجھ میں نہیں آ رہی, تو میں ایسا کہتا ہوں آرگیومنٹ چینج کرتا ہوں شفٹ کرتا ہوں فلین. انسان اسی طرح اظہار کرتا ہے. یہ جو کیمرے کے پیچھے سے بیٹھ کے آپ ایڈریس کرتے ہیں آپ کو پتہ ہی نہیں ہوتا آپ کس سے بات کر رہے ہیں. تو جب تمہیں پتہ ہی نہیں تم کس سے بات کر رہے ہو تو بات کر کیوں رہے ہو. اگر فرض کیا کہ میرے سے ایک میرے رشتے کی کوئی نانی جو کہ کھلابٹ میں رہتی ہوں وہ مجھے بتائیں پاکستان کے معاشرے کے بارے میں ایک اپنی رائے دیں تو میں ان کو کانٹرڈکٹ کروں گا. کرنا چاہیے مجھے بتائیں کہ معاشرے میں یہ ہو رہا ہے اور بلوچ اس طرح بڑی بدماشی کر رہے ہیں باہر کے پنجاب میں بیٹھے ہیں گیس بند کر دیتے ہیں ہم لوگوں کی کتنی پریشانی ہوتی ہے وضو نہیں کر سکتے اور یہ اور تو بہت غلط ہو رہا ہے. تو میں ان کو جن کی عمر تقریباً 80 سال ہے میں ان کو کہوں نہیں یہ دراصل یہ سب ملٹری اور سول اسٹیبلشمنٹ اور یہ کر کہنا چاہیے. میں کہوں ہاں ہاں بالکل ایسا ہی ہے نہیں کرنا چاہیے بڑی گندی بات ہے اور یہ اور وہ, لیکن ان کو بھی بیچاروں کو تھوڑے پیسے ویسے دے دینے چاہیے. تو ان سے اسی طرح ہی گفتگو کروں گا یا ان کو میں بتانا شروع کروں گا دیکھیں جی آپ کو میں بتاؤں اسٹیٹ ایک الگ چیز ہوتی ہے گورنمنٹ ایک الگ چیز ہوتی ہے اور فیڈریشن ایک چیز ہوتی ہے. ان کی سمجھ میں آئے گا نہیں آئے گا نا. تو اگر میں ان سے انہیں کی سطح پہ بات کروں گا انہیں آپ دعا کرا کریں سب ٹھیک ہو جائے گا اور یہ وہاں پانی گرم کر لیا کریں اس کے اندر اور یہ اس کا یہ طریقہ بھی ہوتا ہے اور یہ بھی ہوتا ہے, یا ان سے میں بیٹھ کے میٹا فزکس کے بارے میں بات کروں یا ایتھنو سینٹرک نیشنلزم بتانا شروع کر دوں ان کو یا کاسموپولیٹن نیشنلزم کی کانٹرڈکشن بتاؤں. نہیں بتاؤں گا نا ان کو. اب اگر کوئی آدمی کہ او وہاں سوری تو ان کی ہاں میں ہاں ملا رہا تھا اس کا مطلب ہے پنجابی اسٹیبلشمنٹ کا آدمی ہے. کہہ رہا تھا ہاں بالکل ٹھیک آپ صحیح کہہ رہی ہیں غلط کرتے ہیں اس طرح نہیں سوئی گیس اڑانی چاہیے اور سب کو سوئی گیس ملنی چاہیے اور تو میں ان کو بتاؤں کیا کہ سوئی میں کیا چل رہا ہے اور یہ ان کے سمجھ میں آئے گا. ان کے بس کا نہیں ہے ان کے بس کا نہیں ہے یہ کہ وہ سمجھے. میرا بچہ جو ہے وہ بیٹھا ہوا ہو تو ایڈورٹائز کے بارے میں نے ان کو یہ بتا دیا کہ یہ جھوٹ بول تو ان کے دماغ میں جو بھی ایڈورٹائز ہوتا ہے جھوٹ ہوتا ہے. ایڈورٹائز کا مطلب ہوتا ہے جھوٹ بول. تو اس کے بعد انہوں نے اس کو ایڈورٹائز تک محدود نہیں رہنے دیا, اس کے بعد انہوں نے اس کو ایکسٹینڈ کر کے ٹی وی میں جو کچھ بولا جاتا سب جھوٹ ہوتا ہے. ٹی وی میں جو کچھ بولا جاتا ہے سب جھوٹ ہوتا ہے. تو خبریں میں خبریں سن رہا ہوتا ہوں تو وہ اینیمل پلانٹ دیکھنا چاہتا ہوں بیٹے میں خبریں بابا یہ تو جھوٹ ہی ہوتا ہے آپ نے تو کہا سب جھوٹ ہوتا ہے. میں نے کہا تھا میں آپ نے کہا تھا یہ تو سب جھوٹ ہوتا ہے تو یہ اینیمل پلانٹ دیکھو یہ سب جھوٹ ہی تو ہے یہ تو یہ دیکھ لو 7 سال کا بچہ کسی نہیں میں اینیمل پلانٹ دیکھ دیکھ کر سو جاتا ہوں. چلیں اب ختم ہو گیا بابا چلیں چلتے چلے. تو وہ کہ سب جھوٹ ہی تو ہے تو یہ خبریں بھی جھوٹ ہے ایڈورٹائز بھی جھوٹ ہے یہ جو پریزیڈنٹ تقریر ہے سب جھوٹ ہے. تو پھر اپنی مرضی کا جھوٹ دیکھو نا اینیمل پلانٹ دیکھو کارٹون دیکھو یہ دیکھو وہ دیکھو. تو بتانے کا مطلب یہ ہے کہ اس بچے کو ابھی میں سمجھا سکتا ہوں کہ فکشن اور ٹروتھ میں کیا ڈفرینس ہے. ابھی بتا سکتا ہوں کوئی آدمی کا یہ بہاسوری اتنا بدماش ہے سچ کو جھوٹ کہتا ہے بچے کو غلط پٹیاں پڑھا. تو بھائی یہ اس لیے ہوتا ہے کہ ہر بات ہر ایک کے لیے نہیں ہوتی
ये जो मीडिया का चक्कर है उसका मतलब ये है कि वो उसके दिमाग में क्या बैठा हुआ है कि मैं किससे बात कर रहा हूँ। सकता है कि जिस सतह का वो आदमी हो समझे कि मैं ये जो बात कर रहा हूँ 17 से लेकर 27 साल के लड़के और लड़कियों से बात कर रहा हूँ, भाई उसको 37 साल का कोई बांसुरी भी तो बैठा हुआ देख रहा है, उसको 47 साल का कोई दूसरा आदमी भी तो देख रहा है, उसको यानी कि 66 साल का कोई बुड्ढा भी तो बैठा हुआ देख रहा है, बहुत सारे लोग देख रहे हैं ना, तो वो तुम्हारे बारे में क्या राय कायम करेंगे।
उसकी पोजीशन तो ये है ना कि मैं मेरी जो ऑडियंस था बस वही देखे बाकी देखेंगे।
हाँ,
ऑब्जेक्ट भी ना करें।
हाँ, तो इम्पोर्टेंट ये दैट इज द इशू। तो ये जो रवैया है बयान का तरीका मीडियम का प्रॉब्लम है। हम क्यों टेलीविजन में नहीं जाना पसंद करते और हम क्यों, इसलिए कि ये मीडियम ही ठीक नहीं है। कमाखा मेरी राय में ये मीडियम ठीक नहीं है, मीडियम ऑफ कम्युनिकेशन ये ठीक नहीं है, इसके अंदर मेजर ग्लेयरिंग प्रॉब्लम है। हाइडेगर ने कहा था कि जब ये मीडियम ऑफ कम्युनिकेशन ट्रांसेंड करेगा और ग्रो करेगा तो इसके नतीजे में एक बड़ा यूनिक एक्सपीरियंस ह्यूमन सिविलाइजेशन होगा। उसके जमाने में टेलीविजन इतना नहीं था। उसने कहा इसके नतीजे में होगा ये कि जो हल्के लोग होंगे वो ऊपर आ जाएंगे और जो भारी होंगे वो तह में बैठ जाएंगे। एग्जैक्टली ऐसा ही हुआ, ये उसकी इंसाइट थी। उसने उसी वक्त बता दिया कि हल्के लोग ऊपर आ जाएंगे और भारी लोग तह में बैठ जाएंगे। क्यों? उनकी कोई नहीं सुनेगा, क्योंकि सब माशरा हल्के लोगों पे हो जाएगा। और एक बड़ा मशहूर आदमी है पॉपर, उसकी बड़ी मशहूर किताब है ओपन सोसाइटी एंड इट्स एनिमीज। ओपन सोसाइटी का बहुत बड़ा चैंपियन है वो, फ्रीडम का बहुत बड़ा चैंपियन है, इक्वल फ्रीडम एक्सप्रेशन ऑफ थॉट वगैरह का बड़ा। उसने इंटरव्यू दिया अपने मरने से थोड़े दिन पहले, तो जाहिर है वो देख रहा था लेट 70s के अंदर जो टीवी का चल रहा। उसने कहा देर इज अ नीड ऑफ एन आयरन केज फॉर दिस मीडियम ऑफ कम्युनिकेशन, देर इज अ नीड ऑफ एन आयरन केज। कौन कह रहे हैं? कार्ल पॉपर, ओपन सोसाइटी एंड इट्स एनिमीज, यानी कि बड़े बड़े इंटेलेक्चुअल्स को कहता है जो फ्रीडम को डिफेंड नहीं करते उनको कंडेम करता है। वो आदमी कह रहा है कि मियां इसको जो है ना इसमें लगामे डालोगे वरना कुछ बाकी नहीं बचेगा है। तो बताने का मतलब ये कि जिनके अंदर से ये निकला है जो उसको पहचानते हैं, हाबरमास कहता है वी आर कन्फ्रंटिंग विद द फिनोमेना ऑफ सिस्टमैटिक डिस्टॉर्शन ऑफ कम्युनिकेशन। सिस्टमैटिकली कम्युनिकेशन को डिस्टॉर्ट किया जाता है, सिस्टमैटिकली। तो आप जब कोई फ्रेमवर्क देते हैं तो जो अभी मैं बात बता रहा था वो ये कि अगर साहिर लोधी साइकोडायनेमिक मॉडल इख्तियार कर रहा है किसी की रेजोल्यूशन या प्रॉब्लम रेजोल्यूशन को, आई नो प्रॉब्लम होती है, बट ही शुड आइडेंटिफाई, ही शुड कन्वेंस फर्स्ट नंबर वन लिबिडो इज द रियलिटी, मोस्ट ऑफ आर बिहेवियर आर कंट्रोल्ड बाय अनकॉन्शियसनेस, ह्यूमन सिविलाइजेशन इज द मैनिफेस्टेशन of the repression and suppression of adish impulses, it means that what you consider as civilization, it's just abnormality. क्या इन सब बातों को मानता है वो जो फ्रॉइड का मैकेनिज्म उस पर अप्लाई कर रहा है या नहीं? अगर नहीं कर रहा तो फिर वो ज्यादती कर रहा है। फ्रॉइड जेन्युइन आदमी था क्योंकि जो वो समझता था वो उसने उसे किया, उसको लोगों ने ठंडे हाथों में आड़े हाथों लिया और वो बहुत चिड़चिड़ा था, बदतमीजी करता था, बात नहीं करता था ज्यादा सब चीजें, इसीलिए बहुत सारे उसकी थियरी के प्रॉब्लम रिजॉल्व हुए। उसकी बेटी ने भी उसकी थियरी यानी कि ईडिपस कॉन्फ्लिक्ट थियरी उसकी बेटी ने न्यू फ्रॉइडियंस ने रिजेक्ट कर दी। तुम वो पिटी हुई थियरी लेके अप्लाई कर रहे हो लोगों को जिसको कोई न्यू फ्रॉइडियन इस्तेमाल नहीं करता। इश्यू ये है कि साइकोलॉजी, सोशियोलॉजी, पॉलिटिकल साइंस, इकोनॉमिक्स मेथड नहीं है, थियरीज हैं। उन थियरीज से कुछ मेथड भी निकले। अब अगर तुम कोई इकोनॉमिक मॉडल इस्तेमाल करते हो तो वो सिर्फ इकोनॉमिक मॉडल नहीं है, उस इकोनॉमिक मॉडल में इंसान का एक खास रोल है, इंसान की एक खास तफसीर है, हकीकत का एक तसव्वुर भी है, इखलाकियात का एक तसव्वुर भी है, वो पूरा पैकेज है। اب تم وہ پوری چیز کو مائنس کر کے صرف وہ میتھڈ اپلائی کر دو. بھائی تم کہتے ہو ڈیمانڈ اینڈ سپلائی کے جو لاز ہوتے ہیں وہ نیچرل. بھائی تم یہ بھی تو کہتا ہے وہ تھیوری آف مورل سینٹیمنٹس میں اسمتھ کہ اگر ڈیمانڈ اینڈ سپلائی کے رولز ہوتے ہیں اور انویزیبل ہینڈ فنکشن کرتا ہے تو ساتھ میں وہ یہ بھی تو کہتا ہے مین از اے پلیزر سیکنگ اینیمل. دا موسٹ ڈیزائربل ڈیزائر از دا ڈیزائر آف پلیزر. اب اگر تم سینیئر لا اپلائی کر رہے ہو اسمتھ کے لاز اپلائی کر رہے ہو تو تم یہ بھی تو مانو کہ انسان پلیزر سیکنگ اینیمل ہے اور پلیجر ہی چاہتا ہے لہذا پلیجر ہی چاہنا چاہیے اور پلیجر کو بالکل قربان نہیں کرنا چاہیے کسی بھی چیز سے اور تمام اخلاقیات کا تانا بانا پلیجر کے ارد گرد ہی بنا جانا چاہیے تب کہیں جا کے جو تم اکنامک اسٹرکچر پریویل کرو گے. لیکن آپ تو کہہ رہے ہو کہ لقد خلق میں لسانہ بھی آسنی تک نہیں اور پھر تم کہہ رہے ہو کہ انسان جو ہے وہ اشرف المخلوقات ہے پھر تم کہہ رہے ہو کہ وہ ریپلیکا ہے گاڈ کا پھر تم کہہ رہے ہو کہ اس کے اندر روح موجود ہے اور تم کہہ رہے ہو کہ الستا ربکم اللہ قالو بلا اور تم کہہ رہے ہو کہ میں پلیجر سیکنگ اینیمل ہے. وہ بھائی اس کو تم ریلیجن کا مانے گا اس کو تو سوکریٹس نہیں مانتا. سوکریٹس کہتا تم کہتا ہو مین از دا میجر آف آل. اف یو آر سیئنگ مین از دا میجر آف وائی ڈونٹ یو سے سوائن از دی میجر آف آل. یہ تو سور ہوتا ہے اس طرح کرتا ہے جس کے دل میں جو آتا ہے وہ کرتا ہے. انسان کب کرتا ہے کہ اس کے دل میں جو آتا ہے وہ کرتا ہے. تم کیا انسان کو سور سمجھتے ہو؟ یہ تو حضرت عیسیٰ کی پیدائش سے 400 سال پہلے کا آدمی کہہ رہا ہے اس تھیوری کے مقابلے پہ کھڑا ہو کے بغیر کسی ریولیشن کے. وہ کہہ رہا ہے کیسے تم کہتے ہو مین از دا میجر آف آل؟ جو دل میں آئے گا وہ کرے گا. وہ اس طرح تو پھر جانور کرتا ہے سور کرتا ہے تم ہو کیا؟ تو بتانے کا مطلب یہ کہ آپ ڈیمانڈ اینڈ سپلائی کے لاس تو لے رہے ہو اسمتھ سے اور اسمتھ کی تھیوری اور مورل سینٹیمنٹس کو ریجیکٹ کر رہے ہو. یہ کیا بات ہوئی بھائی؟ یہ کیا بات ہوئی آپ کو؟ نہیں ایسا تو ہے ایسا کہاں سے ہے؟ یہ تو دیکھنے کا ایک طریقہ ہے. اسمتھ نے جو دیکھا اس کو بیان کیا. اس نے کوئی دھوکہ نہیں دیا آپ کو. اس نے کوئی ڈیسیو نہیں کیا آپ کو. وہ جو سمجھتا تھا اس نے تھیوری آف مورل سینٹیمنٹ میں لکھا. پھر اس نے ویلف آف نیشن پہلے اس نے بتایا کہ انسان کیا ہے. پھر اس نے بتایا کہ اس انسان کے لیے کس قسم کی معاشرت درکار ہے. مارکس نے پہلے انسان کو بتایا کہ انسان یہ ہے. پھر اس نے بتایا کہ انسان کا یہ مسئلہ حل ہو. تو تم اگر مارکسسٹ آئیڈیاز لے کے چلنا چاہتے ہو تو تم یہ مانتے ہو اس بات کو یا نہیں؟ تو بھائی اس آدمی سے تو تم بدتر ہو نا. بدتر ہو. وہ آدمی بہتر تھا تم سے. اس نے تمہیں کوئی دھوکہ تھوڑی دیا. معاشرے کو ڈیسیو تھوڑی کیا. اس نے جو سوچا اس نے لکھ دیا. اس کو مار پڑی ہو یا کچھ بھی کر اس میں جرات تھی. اتنا آسان نہیں تھا اس زمانے میں لکھنا کہ مین از اے پلیجر سیکنگ اینیمل. کرسچینٹی بڑی طاقتور تھی اس زمانے میں. لیکن اس نے لکھا. اس نے وہ مخالفت بھی برداشت کی. اس نے کہا میں وہ کیوں چاہوں جو مذہب چاہتا ہے. میں وہ کیوں نہ چاہوں جو میں چاہتا ہوں. اور میں یہی چاہتا ہوں کہ میں لذت چاہتا ہوں. کرسچینٹی 1500 سال سے کہہ رہی تھی لذت سے دور جاؤ گے تو وزڈم ملے گی. اور کہہ رہا ہے لذت یہ تھی جو ہے حقیقت. جب وہ ڈیمانڈ سپلا مارکیٹ سوسائٹی کی بات کرتا ہے تو انسان کو ہومو اکنامکس بھی تو ثابت کرتا ہے. تم نے اس کا ہومو اکنامکس کو مائنس کر دیا اور تم نے اس کی مارکیٹ تھیوری اپلائی کر دی لوگوں کے اوپر. تو تمہارا کیا خیال ہے لوگوں کو کوئی اثر نہیں پڑے گا اس طرح کی؟ تو جو ہم بتانے کی کوشش کر رہے ہیں ہم یہ نہیں کہہ رہے کہ یہ صحیح ہے غلط ہے. ہم تو یہ کہہ رہے ہیں کہ جو سوشل سائنٹیفک میتھڈالوجی ہے وہ میٹافزکس کو ٹرانسینڈ تھوڑی کرتی ہے. اپنی میٹافزکس لے کر آتی ہے اور اس میٹافزکس کے اندر وہ انسٹیٹیوشن چاہے وہ پولیٹیکل ہو چاہے وہ اکنامک ہو چاہے وہ سوشل ہو وہ کلچرل اینتھروپولوجیکل ہو سائیکولوجیکل ہو فنکشن کرتے ہیں. وہ لوگ جو اس کے فاؤنڈرز ہیں انہوں نے کوئی دھوکہ ووکا نہیں دیا لوگوں کو. انہوں نے بولا ہے اور ٹکا کے لکھا ہے. ان کو چاہے کنٹیمنیشن کا سامنا کرنا پڑا ہو گالیوں کا سامنا انہوں نے لکھ دیا. اب آپ کو ایسا کرتا ہوں میں اس میں سے لے لیتا ہوں اینٹ इधर से मैं ले लेता हूँ रोड़ा, इधर तो कहीं की ईंट कहीं का रोड़ा, भानुमती ने कुंभा जोड़ा, तो ये भानुमती का कुंभा आप बना के लोगों पर मुसल्लत कर रहे हो, आप बचोगे नहीं। प्रॉब्लम ये है कि जब हम ये बताते हैं सोशल साइंटिस्टों को तो वो नफरत करते हैं, वो कहते हैं फलसफे वाले ये करते हैं। भाई फलसफे वाले ही करते हैं, मतलब है वो जिस सोशियोलॉजिस्ट को तुम पढ़ो वो जेन्युइनली फिलोसोफर है, उसकी फिलोसॉफिकल फाउंडेशन है भाई। वो सिर्फ सोशियोलॉजिस्ट नहीं था, बड़ा आदमी था, बड़ा दिमाग था उसका। तो उसने खातन की फिलोसॉफिकल फाउंडेशन पर खड़ा किया अपना सोशल थियरी, ये थोड़ी है सोशल साइंटिस्ट था वो सिर्फ। उसने हकीकत को एक समझा, उस हकीकत को एक माशरत में पहचाना, उस माशरत को उस हकीकत के साथ जोड़कर इंसान को बताया कि देखो तुम्हारे ये मसले हैं, इनका ये हल है और ये इस तरह से होगा। मैं तो यही समझाऊ जो मैं समझाऊ बयान कर दिया।
लेकिन सर यहाँ अब मीडिया की जो पॉलिसी जिन लोगों ने बनाई है सरमायादारों ने, तो जो जनता भी है कि जो कर रहा है या जो करना चाहता है वो बिल्कुल उसमें ठीक नहीं है, या जो उसे करना चाहिए तो वो उसे करने नहीं देते। वो उन्होंने एडिटोरियल पॉलिसी ऐसी रखी हुई है कि आप साइन करके उस इदारे में आए और आप सब समझते भी, और आपको पता है कि आप उसी कमिटमेंट के साथ भी कहना चाहें तो आप तब भी नहीं कह सकते।
बिल्कुल सही बात।
नहीं मतलब ये जो है कि मीडिया की पॉलिसी सरमायादारों ने बनाई, क्या मतलब मीडिया तो है ही, मतलब
देखो सरमायादार ना इंस्टीट्यूशन है ना,
कैपिटल
मसला ये होता है कि जब आप कहते हो कि डिसिप्लिन आप इख्तियार करो, लेकिन ये लोग की एडिटोरियल लिमिटेशन के व्हाट फॉर व्हाट टू मेंटेन डिसिप्लिन, बट द डिसिप्लिन ऑफ व्हाट। हर निजाम को चलाने का एक डिसिप्लिन तुम इख्तियार करते हो ना, तो तुम ये बताते देखो ये डिसिप्लिन तुम इख्तियार करो। डिसिप्लिन किस चीज पर, क्या वो डिसिप्लिन इख्तियार करने के नतीजे में इदारा खतारे में जाते जाते खतार बंद हो जाएगा, तो कहेंगे वो हो तो डिसिप्लिन ठीक नहीं था। तो डिसिप्लिन सही वो होता है जो इदारा तरक्की करता है ना, वो डिसिप्लिन। तो अगर फल के इदारा नुकसान में जा रहा है ये वो फला, तो फिर इसका मतलब है आपको अपने डिसिप्लिनरी कमिटी तब्दील करनी पड़ेगी या प्रिंसिपल तब्दील करनी पड़ेगी। तो बुनियादी तौर पर जो मार्केट के अंदर बैठकर सर्वाइव करता है वो जो डिसिप्लिन ऑफ द कैपिटल इख्तियार करता है, इट इज इट फंक्शन। इनके कोई न्यूज चैनल ये कह सकता है कि मैं किसी ऐसे प्रोडक्ट को प्रमोट नहीं करूंगा जिसके बारे में मुझे 100% यकीन ना हो कि माशरे के लिए बेनिफिशियल, ये वो कर सकता है, पॉलिसी बना सकता है। मैं किसी इश्तेहार को नहीं दूंगा, किसी ऐसे इश्तेहार को नहीं छापूंगा या नहीं पेश करूंगा जिसके बारे में मैं तहसील ना दूंगा। डॉन अखबार के अंदर इतनी बड़ी वो आया फलकनाज बैंगलोर ये वो, बहुत ही सत्य है उसके, तो हम लोग बड़े एक्साइटेड हो गए कि ये शायद हम खरीद लेंगे। तो हमें 5-6 जो लोग एक्साइटमेंट में तैयार हो गए, और हमने कहा बहुत सारे मिलके जब कोई काम करते हैं तो सांझे की हांडी चौराहे पे फूटती है, लेकिन कभी कभार वो हांडी पकी नहीं पाती क्योंकि सांझे की होती होगा, तो मैं ये वो पकी नहीं पाती। तो बहुत सारे जहीन तरीन जो माशरे के लोग थे वो आए और उन्होंने बड़े अपनी उसके कन्वेंस हो गए कि बिल्कुल सही है, माशरे के जो माशरे को बता रहे होते हैं ये करो वो करो, वो तैयार हो गए, उन्होंने कहा खरीद लेंगे, बुकिंग करा। वह बुकिंग कराने हमें जाना था, डॉन में इतना बड़ा इश्तेहार आया, हमारे ही एक दोस्त का जो हमारे ही बैच का है और वो एक बड़े पावरफुल लॉ फर्म में बड़ा अहम पोस्ट पर, उसने हर खाको आम को ये इतला दी कि पलटनार की जो जमीन है वो डिस्प्यूटेड है और इसमें जो लोग पैसे डाल रहे हैं वो जिम्मेदार होंगे अपने उसके, और जो लोग केस कर रहे हैं अगर वो केस जीत गए वो कोई पैसा वापस नहीं करेंगे क्योंकि जमीन उनकी है। और इतना बड़ा इश्क डॉन के अंदर, सही है। तो हम लोग सब उम्मीद हमारी वहीं पे दम तो हो गया, हम लोग तितर बितर हो गए, बस पिकनिक पे चले।
جس دن ہم لوگوں کو گیا
ہم نشے کر
لیں نہیں ہم غلط نہیں بات تکلیف پہ کوئی بات نہیں اس کے بعد تین چار دن پھر ڈان میں فلک ناتھ کا وہی آئے گا اسی اخبار سچائی کی جنگ لڑنے والا
جی جی
قائد اعظم جسے پڑھتے تھے سچائی کی جنگ لڑنے والا تو وہ کیوں کر رہا ہے یہ کام اگر فرض کیا کہ وہ جو ہمارے دوست نے جو دیا تھا فلک ناتھ کے بارے میں ایک فرم کا ایسوسیٹ ہے وہ اس آدمی نے جو لوگوں کی فلاح کے لیے دیا نا کہ بھائی لوگ بےچارے پھنس جائیں گے پتہ نہیں کہاں کہاں سے لوگ ڈالتے ہیں کوئی 2 لاکھ ڈال دیں 1 لاکھ ڈال دیں پھنس جائیں گے ان کے پیسے یہ زمین بھی ہار جائیں گے اور ہار جائیں گے تو ہم تو پیسے واپس کریں گے نہیں تو یہ مارے جائیں گے لوگ اس نے ان لوگوں کی بہتری کے لیے اپنی جیب سے پیسے ڈال کے یہ اشتہار لگوایا تو اس سے بھی پیسے لیے وکیل سے بھی پیسے لیے اس سے بھی پیسے لیے سب سے پیسے لیے جائیں
وہ ان کا مسئلہ ہی نہیں ہے کہ ان کا مسئلہ یہ ہے کہ اب وہ دوبارہ نوٹس دینا چاہتا ہے تو دوبارہ پیسے لے گا نوٹس
تو اب حضور صلی اللہ علیہ وسلم کی حدیث کے مطابق کذاب ہے یا نہیں کنفرم ہے نا کذاب گز پھیلا رہے ہو نا تم صرف گز بھی نہیں پھیلا رہے اس پہ پیسے بھی لے گا اس کے لیے کوئی نئی ٹرم ہونی چاہیے جھوٹ تو بس جھوٹا جو ہوتا ہے وہ جھوٹ بول کے مطمئن رہتا ہے اسے پیٹ کھل جاتا ہے جھوٹ بول جاتا اپنا ایک اندر جی کے جو نفس ہوتا ہے اس کو تسکین مل جائے جس طرح وہ ببن جو تھا بال کاٹنے گیا بادشاہ کے تو بادشاہ نے ٹوپی اتاری تو بادشاہ کے سینگ تھے بادشاہ کے سینگ دیکھتے ہوئے ببن ڈر گیا بادشاہ نے کہا کسی کو بتایا نہیں میرے سینگ ہیں اب میں کیا کروں نائی کو تو عادت ہوتی ادھر کی ادھر لگانے کی میں کہا اگر کسی کو بتایا گردن مار اسی لیے تجھے بال کٹوا اب کسی کس کو کہیں تو کنویں میں جا کے انہوں نے کہہ دیا بادشاہ کے سر پہ سنگھ بادشاہ کے سر پہ سنگھ بادشاہ کے سر پہ سنگھ تین بار انہوں نے کہہ دیا اور ٹھنڈے پیٹ ویٹ ٹھیک ہو گیا اس کے اس درخت کے اندر جو درخت نکلا ہوا تھا وہ درخت کو کاٹا گیا اس سے بانسری بنائی گئی اس سے ڈھول بنایا گیا سارنگی بنائی گئی تو وہ کسی آدمی نے بجایا تو وہ اس میں سے آواز نکل گئی ٹیڈنگ بادشاہ کے سر پہ تھی تو بادشاہ وہ کسی کی سمجھ میں تو نہیں آیا لیکن بادشاہ کی سمجھ میں سین تو ان کی سر پہ اور وہ بانسری یا بجے کس نے کہا کس نے کہا کس نے کہا جب بھول گیا ببن نے کہا ببن مارے گئے ببن نے بےچارے نے پیسے تھوڑی لیے تھے ببن نے کوئی کچھ اپنا بوجھ ہلکا کیا تھا یہ تو ببن سے بھی نیچے گرے ہوئے لوگ اس نے تو بےچارے نے بالکل پکی انفارمیشن دی تھی واقعی تحقیق کیا تھا بال کاٹتا تھا سینگ نکلے ہوئے تھے لگا ہاتھ لگا کے بھی دیکھے تھے تو یہ تو ببن سے بھی تو یہ تو پیسے لے لاؤ ہمیں پیسے دو جو بھی چھپانا ہے چھپا
مثال ایک آدمی لے لینا ایئر میں جو گروپ ہے سب سے گلیمر چینل فیشن ٹی وی جو پاکستان میں سب سے گلیمر چینل ہے وہ بھی اے آر وائی کیا کیوں ٹی وی دیا
نہیں یہ مطلب ایک اور پوزیشن ہے وہ بڑی یونیک پوزیشن ہے مطلب یہ مطلب اسلامائزیشن آف رانگ ویو الگ مذہبی پرچوں میں جو یہ اشتہارات آتے ہیں انہیں کے کنسٹرکشن کمپنیوں کے جیسے ترجمان القرآن اس میں لکھا ہوتا ہے کہ ان اداروں کے کسی کاروبار کی ذمہ دار ہم نہیں
ہم لوگ
مطلب یہ تو مطلب یہ کوئی ریسپانسبلٹی آپ اس سے تھوڑی ابینڈن کر سکتے ہیں
یہ ہر جگہ پہ یہی تھا پارک ایٹ یور اون رسک گیو می 20 روپیز وائی شوڈ آئی گیو یو 20 روپیز اٹس 20 روپیز فار پارکنگ ناٹ فار دی پروٹیکشن آف یور پراپرٹی پارک ایٹ یور اون رسک ہر چیز کا برڈن تمہارے آپریشن کرنے آ رہا ہے سائن کرو اس کے اوپر آئی ایم ناٹ ریسپانسبل ہر چیز پہ تمہارے پہ برڈن کون تمہیں ڈسپلن کر رہا ہے بھائی اس کا کس نے اس ظلم پہ کیسے تیار ہوا تمہارا دماغ یہ ظلم ہے کیپٹل کا اٹس دا ڈسپلن آف دا کیپٹل اٹ ہیز ڈسپلنڈ یو باپ اگر کسی غلط جگہ شادی کرا دے تمہاری تو ساری زندگی ٹارچر کرتے رہتے ہو نا باپ مر میں اب آپ نے میری غلط جگہ شادی کرا آخری جملہ ہے جو باپ کے کان میں جا رہا ہوتا ہے آپ نے میری غلط جگہ شادی کرا دی میری بیوی روزانہ مجھے جھوٹے مارتی ہے اور بالکل میری عزت نہیں کرتی اور وہ یہی سنتے سنتے مر گئے باپ سے کوئی غلط فیصلہ ہو جائے تو معاف کرتی ہے اولاد اس کو, نہیں ساری زندگی بتاتی ہوتی ہے, یا شوہر بیوی, بیوی شوہر. کبھی کیا ہے کہ وہ یہ آدمی کے غلط مشورے کی وجہ سے ہم نے یہ چیز کھا لی, لہذا اگر یہ آ گیا تو ہم اس کو چھوڑیں گے نہیں. کتنے لوگوں نے بلیچ کریم لگا کے اپنی اسکن ڈیمیج کر لی, پکڑا کبھی کسی کو؟ کیونکہ لا یہ ہے کہ ایڈورٹائزنگ کے اندر فکشن ہے, اٹس ناٹ ٹروتھ, تو وہ لیگل کوریج ہے. آپ کہہ ہی نہیں سکتے کہ میں نے یہ ایڈ دیکھنے کی وجہ سے مجھے نقصان پہنچا, یہ ذمہ دار ہے. وہ کہیں اٹ واز فکشن, اٹ واز فکشن. بھائی تو جو پانچ سال کا بچہ بیٹھ کے وہ ایڈ دیکھ رہا ہے اسے پتا ہے فکشن اور ٹروتھ کا فرق؟ یا میں پانچ سال, پندرہ سال کے بچے کو یا بچی کو پتا ہے ٹروتھ اور فکشن کا فرق, اور ٹروتھ اینڈ فکشن اینڈ فکشن اینڈ ٹروتھ یہ پتا ہے؟ ٹروتھ میں بھی تو فکشن ڈال دیتے ہو آپ, اور فکشن میں بھی تو ٹروتھ ڈال دیتے ہو. یہ جو طالبان کا پورا چکر ہے اس میں کیا فکشن نہیں ہے, اور کیا اس میں ٹروتھ نہیں ہے؟ فکشن بھی ہے اور ٹروتھ بھی ہے. تو یہ تو بہت پہلے کالنگ بورڈ وغیرہ میں اسٹیبلش ہے بھائی, فکشن اور ٹروتھ اتنا پرابلمٹک ایشو ہے, ریزالو نہیں ہو سکتا. تو یہ جو ہم نے جو آج بات کی ہے وہ صرف یہ بتانے کی کوشش کی ہے کہ ہم یہ نہیں کہہ رہے کہ سوشل سائنسز نہ پڑھیں, بالکل پڑھیں, پڑھنے کی چیز ہے, لیکن آپ اسے ویلیو نیوٹرل نہ سمجھیں, ایکزیولوجیکلی انڈیپینڈنٹ نہ سمجھے, میٹافیزیکلی ایبسٹریکٹڈ نہ سمجھے. جو لوگ فلسفے کے بیک گراؤنڈ میں ان چیزوں کو نہیں پڑھتے وہ اسے میٹر آف فیکٹ کے طور پہ لیتے ہیں, میٹر آف فیکٹ کے طور پہ, یعنی کہ سوشیالوجی کے ماڈل جو اپلائی کرتے ہیں سوسائٹی کے اوپر وہ اسے ایبسٹریکٹ کر دیتے ہیں ان فاؤنڈیشن پہ. کیوں؟ کیونکہ تھیوری پہ اثر ہی نہیں, ساری ماڈلنگ پہ کام کرتے ہیں. ہاں نہیں, ایسا نہیں ہے, جیسے تم مطلب سب سے زیادہ تو یہ کلیم رد ہوتا ہے فزکس کے اندر ہی. جیسے تمہیں پتا ہے کہ فزکس کے اندر کلاسیکل ماڈل جو ایکسپلینیشن دیتا ہے فزیکل ریالٹی کی, کوانٹم فزکس وہ ماڈل نہیں مانتا. مانتا ہے کہ نہیں؟ ڈسگری کرتے ہیں نا دونوں. کلاسیکل فزکس الگ طریقے سے فزیکل ریالٹی کو ڈیفائن کرتا ہے, اور کوانٹم فزکس الگ طریقے سے ڈیفائن کرتا ہے. اسپیشل ریلیٹیوٹی, ریلیٹیوسٹک ماڈل الگ طریقے سے کرتا ہے. تو اس کا مطلب یہ ہے کہ فزکس کے اندر بھی جو پوائنٹ آف ویو ہوتا ہے وہ پروبیبل ایکسپلینیشن آف گیون ایکسٹرنل فزیکل ریالٹی ہوتا ہے. جیسے کانٹ سے بالکل صحیح. نہیں نہیں مسئلہ یہ نہیں, ابھی اگر تمہیں یاد ہو تو سائیکالوجی کے ماڈل بھی کام کرتے ہیں, ایسا نہیں ہے کہ وہ نہیں کرتے. اسی طرح اکنامکس کے ماڈل بھی کام کرتے ہیں, یہ نہیں ہے کہ وہ کام نہیں کرتے. سوال یہ نہیں ہے کہ وہ کام کرتے ہیں یا نہیں کرتے, سوال یہ ہے کہ وہ کسی کنسپشن آف ریالٹی سے ڈائریکٹڈ ہوتے ہیں یا نہیں. اگر تم اسٹیٹسٹکس میں اگر تم پڑھو, اگر تم یہاں ڈپارٹمنٹ میں اس کے کورس دیکھو تو اس میں بہت ساری تھیئریز ہیں, صحیح ہے, اور ان کے کورسز بھی ہوتے ہیں. مثلاً اسٹیٹسٹکس کے اندر اب ایسی تھیئریز ہیں جو کہتی ہیں کہ چونکہ اسٹیٹسٹکل انالیسس کے اندر پرابیبلٹی کا ایشو رہتا ہے, لہذا وہ ہمیشہ تو ابینڈن نہیں ہوتا, اس لیے امکان رہتا ہے, چانس تھیوری ہوتی ہے. اب چانس تھیوری یہ مانتی ہے کہ یہ فنکشن کر بھی سکتا ہے نہیں بھی کر سکتا, لیکن چانس کتنا ہے اس کے فنکشن کرنے کا, وہ بھی فنکشن کرتی ہے, وہ بھی ورک کرتی ہے. لیکن اگر تم دیکھو تو وہ کہتی ہے کہ کوئی چیز الٹیمیٹ ٹروتھ نہیں ہے, ہم تو یہ دیکھ رہے ہیں کہ سب سے زیادہ فنکشنالٹی کس کی پاسبل ہے, لیٹ سپوز, ٹھیک ہے, وہ پڑھائی بھی جاتی ہے. لیکن اگر تم کسی بڑے اسٹیٹسٹک جاننے والے آدمی سے کہو گے کہ بھائی آپ بتائیں کیا یہ حقیقت ہے, نہیں حقیقت نہیں ہے, یہ لیکن حقیقت کو انگیج کرنے کا ایک طریقہ ہے فنکشنلی بتانے کا. تو میں جو بتا رہا ہوں وہ یہ نہیں کہہ رہا کہ وہ چیز ورک نہیں کرتی, میں یہ کہہ رہا ہوں کہ وہ چیز ورک کر سکتی ہے, کرتی بھی ہے, لیکن کبھی ورک نہیں بھی کرتی. نہیں نہیں اس کی وجہ سے نہیں کھڑی ہوتی ہے سوشل سائنس, سوشل سائنس کی اپنی میٹافیزیکل اسمپشن ہیں. اور ابھی جو ہم بات کر رہے تھے وہ یہ کہ وہ جو کیمیکل ریالٹی جسے تم کہہ رہے ہو یا فزیکل ریالٹی, کانٹ نے 18ویں صدی میں لیٹ 18th سینچری میں بتا دیا تھا کہ اس میں کوئی اسٹرکچر نہیں ہے, اسٹرکچر میں اسے دے رہا ہوں. لہذا جو ایکسٹرنل فزیکل ریالٹی یا کیمیکل ریالٹی جو کچھ بھی ہے اس کو اسٹرکچر تم نے دیا ہے, لہذا یہ ممکن ہے کہ کوئی دوسرا مائنڈ جب اس کو دیکھے تو کوئی دوسرا اسٹرکچر دے دے اور کوئی تیسرا اسٹرکچر دے دے. تو انیومریبل کازل ریلیشن شپ پاسبل ہیں ایک ہی فینومنا سے متعلق, انیومریبل کازل ریلیشن شپ ایکسپلینیبل ہیں ود ان فزکس, ود ان کیمسٹری, ود ان بایولوجی ایسیکٹرا ایسیکٹرا ایسیکٹرا. اگر یہ بات ٹھیک ہے تو ہم یہ کہتے ہیں کہ وہ لوگ جو ان ماڈلز کو ایکسٹریکٹ کرتے ہیں ان کی میٹافیزیکل اسمپشن سے, وہ یہ سمجھتے ہیں کہ یہ میتھڈ کوئی ہوا سے معلق نکلے, ایسا نہیں ہے. اسپیس کا جو کانسیپٹ نیوٹونین فزکس نکالتی ہے وہ نیوٹونین فزکس میں سب سے زیادہ فنکشنل رہے گا, لیکن اگر کوئی دوسرا اسپیس کا تصور ہے تو وہ کسی دوسری فزیکل ایکسپلینیشن میں زیادہ فنکشنل رہے گا. تو بتانے کا مطلب یہ کہ اگر نیوٹن یہ کہے گا کہ ماس ایبسولوٹ ہے اور کیونکہ وہ کنسیو ہی نہیں کر رہا, لیٹ سپوز کہ اسپیڈ آف لائٹ کا کیا امپیکٹ ہوگا ماس کے اوپر, لیٹ سپوز, تو ایک دوسرے آدمی نے جب اس ریلیشن شپ میں دیکھا تو اس کے ماس کے بارے میں جو اس کا کلیم ہے تبدیل ہو گیا. تو بنیادی طور پر جو اسٹرکچر آف ریالٹی ہے وہ جیسا بھی ہے, کانٹ تو یہ کہتا تھا کہ اس کو مائنڈ دے رہا ہے اسٹرکچر. تو 18ویں صدی کے بعد سائنس کا جو پیراڈائم ہے وہ تبدیل ہو گیا اور بعد میں لوگوں نے کہا کہ ہم اس سے غرض نہیں رکھتے کہ کائنات میں کیا اسٹرکچر ہے, سوال یہ کہ میں کائنات کو کیا اسٹرکچر دیتا ہوں. تو ظاہر ہے اگر تم کائنات کو ایک اسٹرکچر دے سکتے ہو تو یہ بھی دے سکتا ہے, وہ بھی دے سکتا ہے, وہ بھی دے سکتا ہے, بہت سارا. اب تم کہو کیا ہر آدمی دے سکتا ہے؟ بھائی ہر آدمی تو آئنسٹائن نہیں ہوتا, تو ہر آدمی آئنسٹائن نہیں ہوتا, لیکن ہر آدمی آئنسٹائن پیدا ہونے کے امکانات تو ہمیشہ موجود رہے ہیں. اس وجہ سے ہم یہ کہتے ہیں کہ جو علمی دعویٰ ہوتا ہے اس کی مابعد الطبیعیاتی جو فاؤنڈیشن ہے اس کو اگنور کر کے اگر آپ استعمال کرتے ہیں لوگوں کے اوپر تو آپ لوگوں کے ساتھ زیادتی کرتے ہیں, کم از کم آپ کو اویئر ہونا چاہیے.
نہیں مطلب یہ جو ان کا جو سوال ہے یہ مطلب عام طور پر جو اسٹوڈنٹ ہوتے ہیں وہ ان کو کنفیوز کر رہے ہیں, یعنی اس سوال کا جو تعلق ہے وہ حقیقت کے تصور سے. حقیقت کو جو ہے یہ مطلب یہ کہ سمجھتے ہیں کہ سائنس جو ہے وہ حقیقت کے کسی جزو کو بیان کر دیتی ہے, جیسا کہ حقیقت حقیقت میں ہے جیسا, مطلب یہ اصل میں کنسپشن ہے
جو ہم بتاتے رہے ہیں مستقبل. یہ ہم کوئی الزام نہیں لگا رہے ہیں, آپ جا کے پڑھ لیں, انٹرنیٹ بھرا پڑا ہے. سائنس از ناٹ ان دی پرسوٹ آف انڈرسٹینڈنگ آف ریالٹی, سائنس از ان دی پرسوٹ ٹو انٹرپریٹ ریالٹی اور ٹو کریٹ ریالٹی, اور وہ ایسے ہی نہیں کریٹ کرے, اٹ نیڈ ہیوی فائنینشیل اسسٹنس. ایسی تھوڑی کوئی ریسرچ کرتا ہے یار, یہاں سوشل سائنس میں لوگ ریسرچ کیوں نہیں کرتے, پیسے نہیں ملتے نا. ہم نے آج تک زندگی میں جتنا بھی لکھا ہے نا اس کی ایک پائی بھی نہیں ملی, لیکن اگر فزیکل سائنس میں کام کریں تو بہت پیسے ملتے ہیں. کیوں؟ کیونکہ اس کے نتیجے میں تمہارا تصرف فی الارض بڑھ جاتا ہے. تو فزیکل سائنسز میں ہے نا پیسہ
جی.
ریسرچ انڈرسٹینڈنگ کے لیے نہیں، یہی تو میں بتا رہا ہوں، پروجیکٹ دیے جاتے ہیں. انٹرپریٹیشن اور انڈرسٹینڈنگ میں کس طرح فرق ہے؟ انڈرسٹینڈنگ کا مطلب یہ ہے کہ کچھ مجھ سے باہر ایسا ہے جسے میں ویسا ہی جان سکتا ہوں جیسا کہ وہ ہے. ایک یہ ہے کہ میں جیسا وہ ہے ویسا تو نہیں جانوں گا، جب بھی میں اسے جانوں گا انٹرپریٹ کر دوں گا اس کو کسی خاص طرح، اس کی ایک خاص بن گی تفسیر ہوگی جو کہ میرے اہداف اور میرے میلانات اور میری ترجیحات کی بنیاد پر وضع ہوگی. تو یہ دو بالکل الگ چیزیں ہیں. انڈرسٹینڈنگ شوڈ بی آبجیکٹیو اینڈ انالیسز شوڈ بی کریٹیکل. ہاں یہی کہا جاتا ہے نا فلاسفی میں کہ کسی چیز کو ویسا ہی سمجھو جیسا وہ ہے، اور جب اس کو اینالائز کرو تو کریٹک آبجیکٹیولی وہ کریٹیکلی اینالائز کرو. لیکن سوال یہ پیدا ہوتا ہے کہ جو یہ جو کازل ریلیشن شپ ہے نیچر کے اندر، وہ میری انٹرپریٹیشن آف ریالٹی ہے نا، اس انٹرپریٹیشن آف ریالٹی کو میں کہوں کہ ریالٹی ہے، دو الگ باتیں. My interpretation of reality is other than reality in itself. اگر کوئی ریالٹی ہے بھائی کہتا ہے اب ہم اس سے کوئی سروکاری نہیں، ہم تو حقیقت کو ویسا بنائیں گے جیسا ہم حقیقت کو بنانا چاہتے ہیں. ہم یہ چاہتے ہیں کہ ہم سردیوں میں آم کھائیں، خدا نہیں چاہتا. آگے اس سے کیا بات، خدا چاہتا ہے نہیں چاہتا پتا نہیں کیا، ہم بنا کے دیتے ہیں آپ ہیں بنا لیں. ہو سکتا ہے کہ ایک بایولوجیکل سائنس میں ایسا کام ہو جائے کہ ایک ایسا تم بیج پیدا کر لو جو سردیوں میں آم پیدا کرے، کر سکتے ہو. تو تم کو اس کا مطلب ہے آم پیدا ہو سکتا تھا. وہ بھائی آم پیدا ہو سکتا تھا یا کلون پیدا ہو سکتا تھا، یہ جو پاسبلٹی ہے تم نے کریٹ کی ہے وتھ دی مینوورنگ آف دا ریالٹی. جیسے فزکس میں اور سائنس کے اندر ایک بہت بڑا گروپ ہے انٹلیکچوئلس کا جو کہتا ہے مینوورنگ میں ڈونٹ پلے وتھ نیچر. وہ آ جاتے ہیں، مرچے پھینکتے ہیں، پتھر مارتے ہیں، غباروں کے اندر رنگ بھر کے مارتے ہیں. شریف ٹائپ کے لوگ ہوتے ہیں نا، بم نہیں مارتے. اس طرح کے جو لوگ کام کر رہے ہوتے ہیں نا، جیسے سمندر میں اس طرح کے اسپیشیز کے اوپر ایکسپیریمنٹ وغیرہ کر رہے ہوتے ہیں، تو یہ آ جاتے ہیں جو نیچرلسٹ ہیں. وہ اس میں گالیاں بکتے ہیں، مائکرو فون سے مستقل گالیاں بکتے ہیں، جہاز ساتھ ساتھ چلاتے تھے گالیاں بکتے ہیں، گندی گندی گالیاں بکتے ہیں، وہ مارتے ہیں غبارے میں رنگ بھر کے تاکہ ان کو احساس دلائیں کہ تم یہ ڈونٹ پلے وتھ نیچر. شاپ کے ساتھ ابھی یہ کیا کر رہے ہیں، ٹونا کے ساتھ کر رہے ہیں، یعنی کہ بہت ساری اسپیشیز کے ساتھ ایسا کر رہے ہیں. تو وہ مخالفت کرتے ہیں، بڑی اسٹیف ریزسٹنس ہے وہاں پر اس کے خلاف کہ ڈونٹ پلے وتھ نیچر. یعنی کہ جو جینیٹک انجینئرنگ ہے، تمہارا کیا خیال ہے یورپ میں اس کو ٹھنڈے پیٹے میں لے لیا ہے کرسچنز نے؟ اتنی اسٹیف ریزسٹنس دیتے ہیں وہ کسی کے ہاتھ نہیں، جہاں انہیں پتا چل جاتا ہے یہاں پر یہ چکر دبا رہا ہے پہنچ جاتے ہیں وہاں پر، پتھر مارتے ہیں، یہ کرتے ہیں، وہ کرتے ہیں، پلے کارڈ لے کے کھڑے رہتے ہیں. وہ کہتے ہیں ڈونٹ پلے وتھ نیچر، ڈونٹ کریٹ فرینکنسٹائن. وہ تم بچہ پیدا کیوں نہیں کرتے شادی کر کے، کلون کیوں پیدا کر رہے ہو؟ کیا پرابلم ہوگی؟ کیا بچے پیدا ہونا بند ہو گئے؟ کلون کیوں بنا رہے ہو؟ پلے کر رہے ہو نا تم نیچر کے ساتھ، فرینکنسٹائن بن گیا تو. تو وہ تو ڈرتے ہیں نا. اب آپ کو نہیں، یہ تو بڑی اچھی بات ہے کہ کلون بن گیا، ایک آدمی کا جگر خراب ہو گیا تو پھر وہ کیا ہوگا، دوبارہ سے جگر بن جائے گا کلون سے. وہ بھائی جگر خراب ہو گیا مر جائے نا، وہ کوئی کیا ہو گیا مر جائے پھر دوسرا پیدا ہو جائے گا وہ. اب آپ کا نہیں، یہ تو وہ کیوں مرے، انسان کو کوشش کرنی چاہیے. ہاں تو سوال یہ ہے کہ تمہارا کیا خیال ہے کہ کلوننگ میں کام اس لیے ہو رہا ہے کہ لوگوں کے جگر ٹھیک ہو، یا اس لیے کام ہو رہا ہے کہ وہ ملٹی بلین پروجیکٹ ہے اس لیے کام ہو رہا ہے، یا اس لیے کام ہو رہا ہے تمہارے خیال میں لوگوں کی فلاح کے لیے کر رہے ہیں کیا وہ کام؟ تو اربوں ڈالر خرچ کر رہے ہیں کہ لوگ پیدا نہ ہو. آپ کو پتا ہے پاکستان کے جو بچے اغوا ہو کے جاتے ہیں
वो सेंट्रल अफ्रीका में कुछ इलाके हैं जहाँ पर उन बच्चों को रखा जाता है, फिर उनके गुर्दे निकाल के भेज दिए जाते पूरी बॉडी के पार्ट्स। ये जो ट्रांसप्लांटेशन जो पूरी की पूरी मेथड है, इसमें ये टेक्निक जान लेने के बाद कि आप बॉडी पार्ट्स को चेंज कर सकते हो, क्या ऐसा इंसान तकलीफ किया जो अपने भाई को अपना किडनी दे दे, है? या ऐसा जहन तकलीफ किया जाके किडनी खरीदे, है? तो पता है अभी इस्लामी शरई कोर्ट के अंदर कौन सा केस चल रहा है? पाकिस्तान के अंदर एक ग्रुप है जो कहता है गुर्दे बेचो और खरीदो मत। तो एक आदमी ने उलमा की मदद से केस कर दिया कि गुर्दे बेचना और खरीदना इस्लाम की खिदमत है, केस कर दिया। अपने मोमिन भाइयों की मदद कर, गुर्दे बेचो खरीदो, अपने मोमिन भाइयों को दो ना, डोनेट करो ना, बेच खरीद क्यों रहे हो, शर्म नहीं आती तुम्हें? कुरान की आयतें लगाते हो उसके साथ, उनको डराते हो। तो भाई मसला ये है कि तुम ऐसा इंसान क्यों नहीं पैदा कर रहे, क्लोनिंग कौन कराएगा? ये सस्ता है तरीका कि आप जाके शादी करो, एक घर भी तुम्हें मिल गया, बीवी भी मिल गई, बच्चे भी मिल गए, और फिर एकदम वो मरोगे तो बच्चा, मुझे अपना क्लोन बनवाओगे तुम। इंसान की ये ख्वाहिश कि मेरा बच्चा अच्छा रहे, उसके लिए अपने आप को खत्म कर देता है, बूढ़ा वक्त से पहले वो बूढ़ा हो जाता है, खुद नहीं खाता, खुद नहीं पहनता, अपने बच्चों को खिलाता है। उस माशरे का ये प्रॉब्लम है जो वो क्लोन बनवाएगा, अपना क्लोन बनवाएगा, या वो उस बंदे का प्रॉब्लम है कि जिसके फैमिली नहीं बची, उसने शादी नहीं की, वो बच्चों की जिम्मेदारी नहीं उठाना चाहता या नहीं उठानी चाहती, वो अय्याशी करना चाहता है और अय्याशी करते 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 मरने के बाद फिर दोबारा पैदा होना चाह रहा है अय्याशी करने के लिए। ये स्टेट ऑफ कॉन्शियसनेस का क्या करोगे? तो ये जो डिस्कवरीज होती हैं और जो एक्टिविटीज होती हैं और जो इंटेलेक्चुअल स्ट्रगल होती है, हवाओं और हलाओं में थोड़ी होती है। ये खास किस्म की जहनीत, अगर किसी को पता भी चल जाए कि क्लोनिंग होती है तो क्या वो क्लोन बन के आ जाऊं, या हो गया मर जाऊं तो अच्छा है, 5 साल के बाद आदमी जिंदा रह के क्या करेगा, जान भी उसमें नहीं रही, हाथ पैर भी उसके मजबूत नहीं है, कमजोर भी हो गया, नजर भी सही नहीं आता, गुनाह करने का मजा भी नहीं आता, मर अपना हज वज करके आए मर गए। लेकिन ये तो वो आदमी सोचेगा जो ये समझे कि भाई मैं मरने के बाद मैं बच जाऊंगा, तो मरने के बाद फिर असल जिंदगी शुरू होगी। लेकिन एक आदमी है, मैं तो मरना ही नहीं चाहता हूं। बुद्धिज्म के अंदर जो बदतरीन सजा है ना, वो ये है कि तुम दोबारा पैदा हो जाओ। तो अगर कोई किसी बुद्धिस्ट के पास तुम जाके बोलो देखो जी मैं क्लोनिंग करना चाहता हूं, तो शर्म नहीं आती? तुम दोबारा पैदा होने के लिए चक्कर चला रहे हो, उसके पास तुमसे कह रहे हैं निर्वाणा लो, निर्वाणा लो, इमेंसिपेट कर जाओ, इस अजियत से निकल जाओ, बिकॉज दिस रियलिटी इज सफरिंग। बुधा अपने सर पीटते हुए भागेगा अगर उसे पता चल गया तुम ये कर रहे हो। क्यों? क्योंकि उसकी मेटाफिजिक्स डिफरेंट। वो कहता है तुम्हारा दुनिया में होना दलील है इस बात की कि तुम अजियत में हो, तुम्हारी रूह जब आजाद हो जाएगी जिसम से तो फिर तुम मजे में। लेकिन अगर तुमने बदकिरदारी की जिंदगी गुजारी, गुनाह किए, जुल्म किया, अय्याशी की, माल के पीछे भागे, दौलत के पीछे भागे, पावर के पीछे भागे, जिंदगी के पीछे भागे, तो दोबारा पैदा हो जाओ। तो जब तुम बुधा से कहो मैं क्लोन बनना चाहता हूं, तो वो तुमसे कह रहा है क्लोन बनने की कोई जरूरत नहीं है भाई, बस तुम जो बदमाशी कर रहे हो ना करते रहो, उसको जारी रखो, दोबारा फिर पैदा हो जाओगे इंशाल्लाह, फिर पैदा हो जाओ, फिर पैदा हो जाओ, फिर कितनी बार पैदा होगे? 84 लाख बार पैदा होगे, और हर मजा चखोगे, जितनी लिविंग स्पीशीज है वो सबके मजे चखोगे,
अब एक आदमी जो ये कहता है कि देखो जब मैं मर जाऊंगा तो मैं जन्नत में जाऊंगा जहन्नम में जाऊंगा, उससे तुम कहो क्लोनिंग करो, उसके लिए अंडरस्टैंडेबल नहीं है ना, उसकी मेटाफिजिक्स से डील नहीं करता। आपको देखें क्लोन तो बन गया, तो भाई क्लोन बन गया तो मैं क्या करूं, मेरे से तो ताल्लुक क्या है। इस एक फिल्म भी आई बड़ी इंटरेस्टिंग, मल्टीप्लिसिटी, एक आदमी होता है उनकी बीवी हर वक्त लड़ती रहती है कि वो बीवी की मदद नहीं करता, और जब वो ऑफिस जाता है तो ऑफिस वाले उसे हर वक्त लड़ते रहते हैं कि तुम ऑफिस पे तवज्जो नहीं देते, खुद उनका दिल चाहता है वो घूमते फिरते रहे। तो उनको एक डॉक्टर कहता है तुम्हारे क्लोन बना देता हूँ, तो कहते हैं हाँ ठीक है क्लोन जो होगा नहीं होगा, हाँ क्लोन तो नहीं होगा, तो अपना क्लोन बना देता है एक, उस क्लोन को बना के कहता है बेहतरीन इसके अंदर खसूसियात हो जो ऑफिस में काम करने की बेहतरीन खसूसियात, तो वो ऐसा क्लोन बनाता है जिसमें बेहतरीन ऑफिस वर्क जानने वाला, वो बन जाता है क्लोन पका पका है। उसे कहता है भाई अब तुम 24 ऑफिस आज ऑफिस में ही जाकर तो मुझे बहुत तनख्वाह मिलेगी, वो तनख्वाह मैं ले लिया करूंगा, तो क्लोन होता वो चला वो ऑफिस में काम। अब ये कहते हैं मैं ऑफिस जाऊंगा नहीं घर में रहूंगा, बीवी को टाइम दूंगा, बीवी को टाइम देगा, बीवी थोड़े दिन में उनको बोर हो जाते हैं, बीवी हर वक्त बीवी हर वक्त बीवी, क्या मुसीबत है बीवी, फिर बीवी का क्या करूंगा, वो डॉक्टर है एक और क्लोन बना एक बीवी के लिए और तुम निकल जाओ वर्ल्ड टूर में। कहते हाँ सही एक क्लोन और बना के बीवी, उसे कहता देखो मेरी बीवी है लेकिन तुम ये मेरी बीवी है तुम्हारी बीवी नहीं है, लिहाजा तुम बस एक घर के काम वगैरह किया, तो उसको एक घरेलू खातून टाइप का क्लोन बनवा लेगा अपना, और वो एक को ऑफिस में छोड़ देगा, एक को बीवी के पास छोड़ देता है और खुद निकल जाएगा ओल्ड टू। वो जो दो क्लोन होते हैं अब वो उसकी मर्जी पे चलेंगे, वो अपनी मर्जी पे चलते हैं, वो कुछ और होते हैं भाई। वो कहते हैं कि यार हम लोग जो है ना कुछ काम जब थके हारे घर आते हैं तो वो कहता है मैं भी थक जाता हूँ कभी कभार ऑफिस में, और वो कहता है मैं भी थक जाता हूँ या मैं चक्कर, तो कहता है हम भी अपना एक क्लोन बनवा लें। तो क्लोन का जो क्लोन बनाते हैं वो थोड़ा मेंटली स्लो और एबनॉर्मल, वो थोड़े एबनॉर्मल टाइप के होते हैं, तो तीन क्लोन हो तो आते हैं वर्ल्ड टूर लगा के, तो तीनों उसी के घर में रह रहे हो, तो तुम लोग मेरी बीवी के साथ क्या कर रहे हो, तो भाई हम तुम ही तो हैं, बोले नहीं तुम हम नहीं हो, निकलो मेरे घर से, तीनों को निकाल दोगे अपने। क्लोन कुछ और है, अब खुदा जाने वो जाने पता नहीं क्या है, तुम छोड़ियो वो।
अंदर उसकी कॉम्बिनेशन हो रही है उसके नजदीक उसके नतीजे में जो चीज सामने आ रही है उसको आप कंट्रोल नहीं कर
सकते। वो
साइंस में न्यूट्रल फिजिक्स के अलावा भी साइंस में इस तरह की होती है, प्रोसेस होता है वो आपके कंट्रोल में नहीं, क्योंकि जरूर पता था कि प्रोसेस के नतीजे में कोई ऐसी चीज निकलेगी जो हमारी मर्जी की होगी, लेकिन उसमें से कुछ मर्जियां ऐसी होती है जो पूरी नहीं होती।
वो जो है उसकी बीवी, अब जो ऑफिसर होते हैं वो बड़े मैस्कुलिन टाइप के होते हैं, हमेशा आस्तीन चढ़े हुए और शेप बड़ी भी और लड़ने मरने के लिए हर वक्त तैयार, बड़े मैस्कुलिन टाइप के, और जो घरेलू काम करने वाले होते हैं बिल्कुल पपलू टाइप के होते हैं। तो बीवी जब ऑफिस से आती है समझ में नहीं आता कि कैसे एडजस्ट करे, वो कहती है तुम क्या हो, मुझसे क्या चाहते हो, तुम किस तरह के हो, तो वो सवाल का जवाब देने के बजाय भाग जाते हैं। तो जो बिल्कुल औरत टाइप के होते हैं थोड़ी देर बाद आके बोलते तुम मुझसे क्या चाहते हो, तो कहता अच्छा मैं इसका सोच के जवाब, वो भी भाग जाता है। जो एबनॉर्मल होते हैं जो सिर्फ पिज्जा खाना चाहते हैं, वो कहते हैं तुम मुझसे क्या चाहते हो, तो कहता आई वॉन्ट पिज्जा, तो वो बीवी उनको घर ही छोड़ के चली जाती है कि ये मुझे पागल कर दे। हालांकि वो चार होते हैं, एक नहीं होता, वो चार डिफरेंट बींग्स हैं। तो सवाल ये है कि ये जो लोग हैं इस पूरे प्रोजेक्ट के पीछे जो लोग हैं किसको शिकस्त देना चाहते हैं, उस मेटाफिजिक्स को माइनस किए बिना आप नहीं पहचान सकते। वो मेटाफिजिक्स है बींग इन द वर्ल्ड की। हम ये थोड़ी कह रहे हैं कि लोगों का इलाज ना करो, करो इलाज अच्छा करो, लेकिन हम ये कह रहे हैं कि जब तुम किसी فیلڈ کے اندر جاتے ہو یا کسی میتھڈ کے اندر جاتے ہو تو تمہیں یہ بھی ٹریس کرنا پڑتا ہے وہ کس میٹافزکس سے نکل کے آ رہا ہے. اگر وہ اس میٹافزکس سے نکل کے آ رہا ہے جس میٹافزکس کو تم اختیار کیے ہوئے ہو تو ٹھیک, لیکن اگر وہ کچھ اور میٹافزکس ہے تو یا تو تمہاری میٹافزکس کو افیکٹ کرے گا یا پھر تم اس میٹافزکس کو اختیار کر لو گے. تمہارے لیے موت ایک تکلیف افسوسناک چیز بن جائے گی. موت تو افسوسناک چیز نہیں ہوتی, آپ کیسے مرے یہ افسوسناک ہوتی ہے, کیسے آپ مرے یہ امپورٹنٹ چیز ہوتی ہے. مر تو ہم سب جائیں گے ہی. اب اگر میں یہ امید رکھوں میڈیکل سائنسز سے کہ موت کو شکست ہو جائے, میں یہ چاہتا ہی نہیں ہوں, میں یہ نہیں چاہتا کہ موت کو شکست ہو جائے. کیوں؟ کیونکہ میں سمجھتا ہوں کہ یہ چاہت لیجیٹیمیٹ نہیں ہے. ٹھیک ہے, تو ہم لوگ سب کو مرنا چاہیے. تو کہیں یہ تو اہم خاصہ بات ہے, مرنا چاہیے کیا کیا مطلب ہے, مر ہی جاتے ہیں. لیکن کلوننگ کا جو پروجیکٹ ہے یا جینیٹک انجینئرنگ کا, ہمیں مرنا نہیں چاہیے. کیوں؟ اس لیے کہ دنیا ہم نے ایسی بنا لی ہے جس میں ہم ہمیشہ رہنا چاہتے ہیں. لیکن ایک بدھسٹ کی میٹافزکس میں یا ایک اسلام کی میٹافزکس میں یہ ایک انکمپیٹیبل ایکٹ, یہ ایک احمقانہ بات ہے کہ میں اس کے اوپر بلینز آف ڈالر خرچ کر دوں کہ کلون پیدا ہوتے رہے, بلینز آف ڈالر اس پہ خرچ کروں کہ مجھے روزانہ دودھ ملے. یہ ان نیچرل ڈیزائر ہے نا. بھینس بیچاری کیوں دودھ دیتی رہے, وہ کیوں کر رہے ہو تم اس کے ساتھ ایسا؟ روز تم انڈا کھاؤ. تو بھائی روز انڈا کھاؤ گے اور روز دودھ پیو گے تو تمہیں ہارٹ پرابلم ہوں گی. میرے والد جب بچے تھے تو ان کو ان کے بڑے کہتے تھے انڈا کھانے سے صحت خراب ہو جاتی, جوان آدمی کو زیادہ انڈے نہیں کھانے چاہیے, تو ان کو کبھی کبھار انڈا ملتا ہوں. اور وہ بھی ایک انڈے میں بہت ساری پیاز ڈال کے, شاید انڈا کہیں پر ہو اس امید پہ وہ تب کھاتے. اس میں یہ پیاز لگ رہی ہے لیکن ہے اس میں انڈا انشاءاللہ تعالی. آج ہم نے انڈا سا. ان کے والد کی تھیوری یہ تھی کہ یہ کھانے سے صحت خراب ہو جاتی ہے, زیادہ یہ کھانے سے چربی ہو جاتی ہے, دماغ خراب ہو جاتا ہے, ذہن صحیح کام نہیں کرتا, جسم مضبوط نہیں رہتا. اب اگر تم روز بچے کو انڈا کھلائے جا رہے ہو کھلائے جا رہے ہو کھلائے, جیسے میں نے اپنے بچے کو اتنے انڈے کھلائے کہ اس کو الرجی ہو گیا, انڈا کھاتے اس کو خارش شروع ہو گئی. ایک سال کے اندر ہی میں نے یہ کارنامہ کر دیا. جب میں اپنے ابا کے پاس آیا اس وقت تک بہت ڈیمیج ہو, انہوں نے کہا تم انسان ہو یا کیا ہو, جانور ہو تم, بیکاری ہو تم, بھوکے ہو تم, ندیدے ہو, کیا ہو, تمہاری تربیت میں کیا کمی رہ گئی کہ تم نے اپنے بچوں کو اتنے انڈے کھلائے کہ اس کا نارمن کلیچر تم نے ڈیمیج کر دیا. تو مجھے چھ سال میں چند انڈے کھائے ہوں گے میں نے جب تک میں ان کے ساتھ رہا. تو اس کے بعد چھ سال میں میرا بچہ اس الرجی سے نکل آیا, ابھی بھی کھاتا ہے تھوڑا بہت. تو اگر تم یہ چاہتے ہو کہ ناشتے کے اندر کا مطلب یہ ہوتا ہے کہ انڈا اور ایک گلاس دودھ اور یہ نارمل ڈائٹ اور یہ سب کچھ ہوتا ہے, تو اس کے ساتھ ایک پورا پیکج بھی ہوتا ہے. پھر آپ یہ بھی کرو گے, آپ اتنی دیر رننگ بھی کرو گے, اتنی دیر دوڑو گے بھی, وہ تھوڑا یہ سب کچھ ہوگا نا. یہ تو تم سب کچھ نہیں کرتے تو پھر تمہیں ہارٹ ڈیزیز ہوں گی, تو پھر تم مرو. تو تم ایک پورا پیکج اختیار کرتے ہو نا, وہ پیٹرن آف لائف جب تم اختیار کرتے ہو تو اس کے ساتھ وہ سب کچھ بھی تو آتا ہے. تب تم کہتے ہو کہ مجھے یہ ڈیزیز ہو گئی, یہ پرابلم ہو گئی, یہ پرابلم اس لیے ہو رہی ہے کہ تمہیں خاص پیٹرن آف لائف دستیاب کیے وہ, اس لیے تمہارا جگر جو ہے وہ خراب ہو رہا ہے, اس لیے تمہاری پینکریاز ڈسٹرب ہو رہی ہیں, اس لیے تمہاری عورتیں جو ہیں نارمل بچے ڈلیور نہیں کر پا رہی ہیں. کیوں ایسا ہو رہا ہے؟
ابھی یہاں پر ہوا نا, مطلب آغا خان یونیورسٹی اور دنیا کی 16 یونیورسٹی 16 ممالک میں ایک سروے کر رہی ہیں, ادھر انہوں نے کیا یہاں پر کیمپس میں جو ہے, میں نے مجھے سروے کیا, یعنی ہر تیسرے اور چوتھے آدمی کو شوگر اور بلڈ پریشر, اور بلڈ پریشر تو 99% ہوا. میں اور آپ نے کہا کہ سر کیا ہم نے کاٹور میں کیا, کاٹور کا ریزلٹ کیا, کہنا کاٹور میں 800,000 کی آبادی صرف ایک آدمی کو بلڈ پریشر, صرف ایک آدمی کو, और इस कैंपस में जहां सब लोग खाते पीते याचियां कर रहे हैं सबको ब्लड प्रेशर है 99% और हर तीसरे को जो है वो है शुगर है और मैंने जो सेहतमंद है वो कहने वो सेहतमंद वो है कि जो पहले बीमार हो गए थे और अब वो सेहतमंद हो गए तो वो मेंटेन करते हैं भाग दौड़ करके जो है एक्चुअल कोई सेहतमंद नहीं है तो फैट है मतलब आपको पता अड़ते बढ़ते आप लोग हैं नहीं मतलब
तो इम्पोर्टेंट बात ये है कि हम ये नहीं कहते कि देखें साइंस को जानना बहुत जरूरी है लोग समझते हैं ओ तो फिर इसका मतलब है साइंस सब गलत है लिहाजा सब साइंस वाइंस पर लानत भेज के जाकर घर सब सो जाए और जो हो रहा है नहीं इसको समझना अंडरस्टैंड करना जरूरी है उसमें ज्यादा से ज्यादा नॉलेज भी हासिल करना लेकिन ये समझना कि इसके नतीजे में कोई आप हकीकत को जान रहे ये नहीं आप ये जानते हैं कि हकीकत को लोग कैसे कैसे जान रहे हैं कैसे कर रहे हैं और अगर आपने ये नहीं किया तो वो आपको इसको हकीकत के तौर पे ही पेश करेंगे और आपने इतनी सलाहियत नहीं होगी कि आप हकीकत में और फिक्शन में तमीज कर सकें लिहाजा आपके बड़े दिमाग को इसको अंडरस्टैंड करना पड़ेगा।